بسم اللہ الرحمن الرحیم. السلام علیکم سامعین. پیش خدمت ہے ابن صفی کی جاسوسی دنیا، ناول نمبر 63، ڈاکٹر ڈریڈ، تحریر ابن صفی اور پیشکش قرطبہ آڈیو لائبریری. یہ ناول 4 سلسلوں پر مشتمل ہے. نمبر 1 زہریلے تیر، نمبر 2 پانی کا دھواں، نمبر 3 لاش کا کہکہا، اور نمبر 4 ڈاکٹر ڈریڈ. دیگر معلومات یا مزید کتابوں کے لیے اس نمبر پہ رابطہ کریں 03212138225، یا وزٹ کریں ہماری ویب سائٹ www.qurtaba.org. تو آئیے سنتے ہیں ناول ڈاکٹر ڈریڈ پارٹ 1،
جلد نمبر 19، ابن صفی کا ناول جاسوسی دنیا، نمبر 63، ڈاکٹر ڈریڈ، چوتھا حصہ، صفحہ نمبر 273. پراسرار آواز، گاڑی رکنے کی آواز آئی. پہیوں کے نیچے روڑیاں کڑکڑائی تھی اور شاید گھوڑا زمین پر ٹاپے مارنے لگا تھا. شاہینہ نے کھڑکی کھول دی، لیکن باہر پھیلے ہوئے اندھیرے میں اسے کچھ نہیں دکھائی دیا. اس نے نوکروں کو تاکید کر دی تھی کہ پورج کی روشنی رات بھر گل نہ کی جائے. شاہینہ کھڑکی پاس سے ہٹائی. اس نے تہیا کر لیا تھا کہ آج وہ اپنی ماں سے لڑ جائے گی. کئی راتوں سے وہ محسوس کر رہی تھی کہ بیگم ارشاد کافی رات گئے تک گھر سے باہر رہتی ہے. وہ کار کی بجائے گھوڑا گاڑی استعمال کی جاتی ہے. رات گئے تک گھر سے باہر رہنا بھی بیگم ارشاد کے لیے خلاف معمول تھا، لیکن کار کی بجائے گھوڑا استعمال کرنا خاص طور پر حیرت انگیز تھا، کیونکہ اس سے پہلے انہیں کبھی گھوڑا گاڑی استعمال کرتے ہوئے نہیں دیکھا گیا تھا. گھوڑا گاڑی دراصل شاہینہ ہی کو پسند تھی اور اکثر اس کی شام کی تفریح کے لیے استعمال میں رہا کرتی تھی. شاہینہ اپنے کمرے سے نکلی اور طویل راہداری سے گزرتی ہوئی بیرونی برامدے میں آ گئی. کوئی پورش سے برامدے میں داخل ہو رہا تھا. آسمان کے پس منظر میں اس کی پرچھائی ہی نظر آ رہی تھی. کون ہے؟ شاہینہ نے کپ کپاتی ہوئی آواز میں پوچھا اور سایہ رک گیا. کون ہے؟ جواب دو ورنہ میں فائر کر دوں گی، شاہینہ. اس نے اپنی ماں کی بھرائی ہوئی سی آواز سنی. کون ممی؟ آپ؟ پرچھائی اس کے قریب سے گزرتی ہوئی راہداری کے اندھیرے میں گم ہو گئی. شاہینہ اس کے پیچھے بڑھی اور پھر ان کی ملاقات ایک روشن کمرے میں ہوئی. بیگم ارشاد سر سے پیر تک سیاہ لباد میں لپٹی ہوئی تھی، لیکن اس نے شاہینہ سے آنکھیں نہیں ملائی. اس کے ہونٹ خشک تھے اور چہرہ زرد نظر آ رہا تھا. ممی مجھے حیرت ہے، شاہینہ بڑبڑائی. او میں دراصل، بیگم ارشاد نے مسکرانے کی کوشش کی، میں ایک ضروری کام سے باہر گئی تھی، مگر آپ نے کبھی گھوڑا گاڑی نہیں استعمال کی. بس یوں ہی میں کئی راتوں سے محسوس کر رہی ہوں کہ آپ کافی رات گئے گھر واپس آتی ہیں. جاؤ سو جاؤ، بیگم ارشاد نے جلا کر کہا. تمہیں ان باتوں سے سرکار نہ ہونا چاہیے اور آپ کو سرکار ہونا چاہیے اگر میں 9 بجے رات کو گھر بھی واپس آؤں. جاؤ لڑکی، خدا کے لیے مجھے تنہا چھوڑ دو، میں آپ کو کئی دنوں سے پریشان دیکھ رہی ہوں. شاہینہ جاؤ، میری طبیعت ٹھیک نہیں ہے. بیٹی، ممی آپ مجھ سے کیا چھپا رہی ہیں؟ میرا خیال ہے کہ آپ نے آج تک مجھ سے کچھ نہیں چھپایا. میں کچھ نہیں چھپا رہی ہوں بیٹی، میں دراصل آج کل دل کی بیماری میں مبتلا ہو گئی ہوں. دفتن اس کا چہرہ اس طرح معمول پر آ گیا جیسے اسے کوئی اچھا سا بہانہ ہاتھ آ گیا ہو. پھر اس نے طویل سانس لے کر کہا، مجھے اکثر گھر سے وحشت سی ہونے لگتی ہے، میں گاڑی لے کر نکل جاتی ہوں. وہ چند لمحے خاموش رہ کر ہنسی اور بولی، تمہیں یہ سن کر حیرت ہوگی کہ گاڑی بھی میں خود ہی ہانکتی ہوں، لیکن آپ کسی ڈاکٹر سے کیوں نہیں رجوع کرتی؟ یہ ایک وقتی ذہنی تبدیلی ہے، ویسے میں اچھی خاصی ہوں. مجھے ہوا کیا ہے؟ شاہینہ اس جواب سے مطمئن نہیں ہوئی اور اب اس کی تشویش پہلے سے بھی زیادہ بڑھ گئی تھی. جاؤ سو جاؤ، بیگم ارشاد نے پھر کہا اور شاہینہ اس کی پیشانی چوم کر کمرے سے نکل آئی. وہ راہداری کی روشنیاں گل کرتی ہوئی اپنی خوابگاہ کی طرف جا رہی تھی کہ اس نے پھر کچھ آہٹیں سنی اور چلتے چلتے رک گئی. اسے پھر ایسا محسوس ہو رہا تھا جیسے کوئی صدر دروازے والی راہداری میں چل رہا ہو. شاہینہ اندھیرے میں خاموشی سے کھڑی رہی، قدموں کی آوازیں آنا بند ہو گئی. شاہینہ بھی صدر دروازے کی طرف بڑھی، لیکن اس بار اس نے راہداریاں نہیں روشن کی. پورچ میں پھر اسے ایک تاریک سایہ نظر آیا اور بیگم ارشاد کے علاوہ اور کوئی نہیں ہو سکتا تھا. شاید وہ اب بھی اسی سیال آبادی میں لپٹی ہوئی تھی. شاہینہ دیوار سے لگی کھڑی رہی، سایہ پورچ سے نکل کر لان پر آ گیا اور پھر شاہینہ نے اسے کمپاؤنڈ کے اس حصے کی طرف مڑتے دیکھا جہاں پالتو جانوروں کے کٹہرے تھے. وہ بھی پورچ سے نکل آئی اور دیوار سے لگ کر چلنے لگی. بار بار اس کا لباس مالتی کی جھاڑیوں سے الجھتا اور وہ رک جاتی. اس نے اس راستے کو اس لیے ترجیح دی تھی کہ بیگم ارشاد کی نظر اس پر نہ پڑ سکے. قد آدم جھاڑیوں کے دوسری طرف وہ بیگم ارشاد کو صاف دیکھ رہی تھی، لیکن اگر بیگم ارشاد خاص طور سے اسے دیکھنے کی کوشش کرتی تو اسے اس کے اثر کے علاوہ اور کچھ نہ نظر آتا، کیونکہ وہ مالتی کی باڑ کی اوٹ میں تھی. جھاڑیوں کا سلسلہ جانور کے کٹہرے کے قریب ختم ہو گیا. دوسری طرف بیگم ارشاد بھی رک گئی تھی. بہت دیر کر دی، شاہینہ نے کسی مرد کی آواز سنی. جملہ انگریزی میں کہا گیا تھا. تھوڑی دیر تک کوئی آواز نہیں آئی. شاہینہ کا دل بری طرح دھڑک رہا تھا. یہ مجھ سے نہیں ہو سکتا، بیگم ارشاد کی آواز آئی. تم اس پر مجبور ہو، مرد نے کہا. جواب میں بیگم ارشاد کی آواز نہیں سنائی دی. بولو، خاموش کیوں ہو گئی؟ کیا آج بھی کچھ نہیں ہو سکا؟ نہیں، بیگم ارشاد کی آواز آئی. تب تک
تمہارے برے دن قریب آ گئے ہیں. دیکھو خدا کے لیے مجھے برباد نہ کرو, میں کیا کر سکتا ہوں, اپنی بربادی کا باعث تم خود بنو گی. میرے خدا میں کیا کروں, وہی جو کہا جا رہا ہے. مرد نے کہا, ورنہ تم دیکھ رہی ہو میری قوت, تم جیسی مالدار عورت شہر کے متفین گلیوں میں ٹھوکرے کھاتی پھر رہی ہے. رحم کرو بیگم, ارشاد گڑگڑائی, میں رحم بھی کر سکتا ہوں مگر اسی صورت میں جب میرے کہنے پر عمل کیا جائے, ویسے تم اسے کبھی نہ پا سکو گی. اس خیال میں نہ رہو کہ وہ مر چکا ہے. پھر سکوت طاری ہو گیا. شاہینہ کو اپنے دل کی دھڑکنیں سر میں دھمکتی محسوس ہو رہی تھی. وہ اندھیرے میں آنکھیں پھاڑتی رہی لیکن اسے اپنی ماں کے علاوہ اور کوئی نہ دکھائی دیا. پھر اس نے اسے بھی عمارت کی طرف واپس جاتے دیکھا, وہ چلی گئی. شاہینہ نے کچھ دیر بعد صدر دروازے بند ہونے کی آواز سنی. وہ وہی کھڑی رہی. اسے سخت حیرت تھی کہ وہ آدمی کون ہے. گفتگو انگریزی ہی میں ہوئی تھی اور اس کا لہجہ غیر ملکیوں کا سا تھا. آخر وہ اس کی ماں کو اس طرح خوفزدہ کیوں کر رہا تھا اور وہ کس لیے اس شہر کی معتفن گلیوں میں ٹھوکرے کھانے پر مجبور کر رہا تھا. بیگم ارشاد ایک مالدار بیوہ تھی, شہر کی زی عزت ہستیوں میں اس کا شمار ہوتا تھا. وہ پارلیمنٹ کی ممبر بھی تھی. بیگم ارشاد ایم پی سے شہر کا بچہ بچہ واقف تھا کیونکہ سماجی بہبود کے سارے کاموں کے سلسلے میں اس کا نام سرفہرست ہوا کرتا تھا. شاہینہ خیالات میں کھوئی کھڑی رہی. اسے اس کا احساس بھی نہیں تھا کہ صدر دروازہ اندر سے بند ہو جانے کے بعد اپنی خوابگاہ تک پہنچنے کے لیے دشواریوں کا سامنا کرنا پڑے گا. ویسے اس میں اتنی ہمت بھی نہیں تھی کہ اس جگہ جاتی جہاں اس کی ماں نے کھڑی ہو کر اس پرسرار آدمی سے گفتگو کی تھی. کچھ دیر بعد وہ عمارت کی طرف واپس ہوئی. خوابگاہ تک پہنچنے کے لیے اسے کافی جدوجہد کرنی پڑی کیونکہ کھڑکی زمین سے تقریباً 5 فٹ اونچی تھی اور یہی غنیمت تھا کہ وہ اسے کھلا چھوڑ آئی تھی, ورنہ یا تو اسے رات برآمدے میں بسر کرنی پڑتی یا پھر بیگم ارشاد کو معلوم ہو جاتا کہ اس نے اس کا تعاقب کیا تھا. وہ رات بھر ٹھیک سے نہ سو سکی. بار بار اسے وہی واقعات یاد آتے اور ایک انجان سا خوف اس کے ذہن پر مسلط ہوتا جاتا. وہ جانتی تھی کہ بیگم ارشاد اسے کچھ نہیں بتائے گی, اس لیے اس کی تشویش اور زیادہ بڑھ گئی تھی. دوسری صبح اس نے کرائم رپورٹر انور کو فون کیا جس کی اسے اچھی خاصی جان پہچان تھی. وہ یہ بھی جانتی تھی کہ انور اکثر لوگوں کے لیے کام کرتا رہتا ہے. یہ اور بات ہے کہ وہ کسی ماہر ڈاکٹر کی طرح محض ایک نظر دیکھ لینے کی فیس بھی وصول کر لیتا رہا ہو. شاہینہ نے اس سے درخواست کی کہ وہ صرف 15 منٹ کے لیے ارشاد منزل آ جائے لیکن اس نے صاف انکار کر دیا. اس نے کہا کہ وہ 4 بجے شام کو اپنے فلیٹ میں مل سکتا ہے. شاہینہ کو اس پر بڑا غصہ آیا لیکن خاموش ہی رہ گئی کیونکہ اسے اس سے ایک کام لینا تھا. شاہینہ ایک الٹرا ماڈرن قسم کی لڑکی تھی, سوسائٹی کی روح روا. شاید ہی کبھی کوئی اس کی استدعا رد کر سکا ہو. 4 بجے وہ انور کے فلیٹ میں جا پہنچی. وہ موجود تھا. اس نے واقعات سنے اور برا سمو بنا کر بولا, اس میں پریشانی کی کیا بات ہے؟ جوانی کے رومان عموماً بڑھاپے ہی میں آدمی کو شاعری کرنے پر مجبور کرتے ہیں. کیا مطلب؟ مطلب صاف ہے, بیگم ارشاد جیسی ارپتی عورتوں کے لیے کس قسم کے مسائل الجھاوے پیدا کر سکتے ہیں. کسی قسم کے لوگ انہیں شہر کی گندی گلیوں میں ٹھوکرے کھانے پر مجبور کر سکتے ہیں. کیا وہ آدمی کوئی بلیک میلر نہیں ہو سکتا؟ یہی تو تمہیں معلوم کرنا ہے. پھر اس کے بعد اس کے خلاف قانونی کاروائی. کیا بیگم ارشاد خود ہی کوئی ایسا اقدام نہیں کر سکتی؟ پتہ نہیں. کیا ان حسین گنگرے والے بالوں کے نیچے مغز نہیں ہے؟ انور نے تنزیہ مسکراہٹ کے ساتھ کہا. تم لوگ جس قدر اپنے جسم کو سنوارتی ہو اسی طرح ذہن کو بھی نکھارو تو کیا برائی ہے؟ میں کسی اسکول ماسٹر سے میٹرک پاس کرنے کا نسخہ معلوم کرنے کے لیے نہیں آئی. شاہینہ بھی چلا گئی. تو جاؤ, تمہیں روکا ہے کسی نے؟ تم بہت مغرور ہو گئے ہو. ہاں پہلے ہی سے تھا. میں اس وقت بھی مغرور تھا جب اسی شہر میں اکثر میری راتیں فٹ پاتھوں پر گزری ہیں. ایسے مجھے خوش رکھنے کا بہترین طریقہ یہ ہے کہ پہلے کچھ ایڈوانس نکال کر سامنے والی میز پر رکھ دو, پھر مجھ سے گفتگو کرو. شاہینہ چند لمحے اسے تنفر آمیز نظروں سے گھورتی رہی, پھر بیگ سے نوٹوں کی ایک گڈی نکال کر میز پر پھینکتی ہوئی بولی, یہ 1000 ہے. انور نے میز پر رکھی ہوئی گھنٹی بجائے. ایک لڑکا کمرے میں داخل ہوا اور انور نے اس سے کہا, چائے؟ پھر شاہینہ سے پوچھا, محترمہ آپ چائے مناسب سمجھے گی یا کافی؟ کچھ بھی نہیں, مجھے زیادہ نہ چڑھاؤ, کام کی بات کرو. انور نے لڑکے کو جانے کا اشارہ کرتے ہوئے کہا. یہ عرض کر رہا تھا محترمہ کہ اگر بیگم ارشاد اس کے خلاف کوئی قانونی کاروائی کر سکتی تو انہیں شہر کی گندی گلیوں میں ٹھوکرے کھانے کی کیا ضرورت تھی؟ پھر کیا ہو سکے گا؟ یہ ممکن ہے کہ اس بلیک میلر کو ان کے راستے سے ہٹا دیا جائے, لیکن یہ ایک مشکل کام ہے. اخراجات بےتحاشا ہوں گے. پھر وہی اخراجات. شاہینہ اسے گھورنے لگی. اوہو, مجھے اطمینان ہے شاہینہ ارشاد مجھ سے گفتگو کر رہی ہے. ہاں تو آپ کو یقین ہے کہ وہ کوئی غیر ملکی تھا؟ لہجے سے یہی معلوم ہوتا تھا. انگریز؟ مجھے اس کا سلیقہ نہیں ہے, بس ملکی اور غیر ملکی لہجے میں فرق کر سکتی ہوں. خیر, بیگم ارشاد کے ملنے جلنے والوں میں کسی غیر ملکی سے واقف ہیں آپ؟ بتیرے ہیں. لیکن شاہینہ کچھ سوچنے لگی, پھر بولی, لیکن وہ دونوں کون دونوں؟ میرا خیال ہے کہ ان دونوں پر شبہ کیا جا سکتا ہے. ممی انہیں پسند نہیں کرتی لیکن پھر بھی وہ کبھی کبھی ہمارے گھر آتے رہتے ہیں. میں اب نہیں پوچھوں گا وہ کون ہے. انور جھنجھلا گیا. دو انگریز باپ بیٹے, راجر ڈینکی ٹیل اور ہنٹر ڈینکی ٹیل, یہ دونوں ابھی حال ہی میں انگلینڈ سے آئے ہیں اور ممی سے یہاں کی صنعتوں میں اشتراک
کرنا چاہتے ہیں. بیگم ارشاد انہیں ناپسند کیوں کرتی ہیں؟ وہ سچ مچ ڈنڈ کی ٹیل ہیں, پرلے سے رکھے گدھے. آپ ان کی آوازیں تو پہچانتی ہی ہوں گی. میں وسوخ سے نہیں کہہ سکتی. کیا پچھلی رات بولنے والا ان میں سے کوئی تھا؟ میں اندازہ نہیں کر سکی, مجھے دراصل ہوش ہی نہیں تھا. اگر بیگم ارشاد کو معلوم ہو گیا کہ میں ان کی ٹو میں ہوں تو وہ کیا کریں گی؟ کچھ بھی کریں لیکن اس سلسلے میں میرا نام نہ لیا جائے. کیوں؟ کیونکہ وہ مجھے ان حالات سے لا علم رکھنا چاہتی ہے. اچھی بات ہے, میں دیکھوں گا. پرسوں میری سالگرہ ہے, شائنہ نے کہا میں تمہیں مدعو کروں گی, اس بھیڑ میں تمہیں کام کرنے کا بہترین موقع مل سکے گا. انور چند لمحے کچھ سوچتا رہا, پھر بولا ٹھیک ہے, تم یہ بتاؤ کہ معاوضہ کیا لوگے؟ یہ 1000 خرچ ہو جانے کے بعد ہی اندازہ کر سکوں گا. انور نے میز پر پڑی ہوئی گڈی کی طرف اشارہ کیا. تم آخر پیسوں پر اس بری طرح کیوں جان دیتے ہو؟ پیسے, انور ٹھنڈی سانس لے کر بولا, کیونکہ یہ مجھ تک غیر متوقع طور پر پہنچتے ہیں. آج صبح ہی میں سوچ رہا تھا کہ اب مجھے مالک مکان کی بیوی سے عشق کرنا ہی پڑے گا, کیونکہ 4 ماہ سے فلیٹ کا کرایہ ادا نہیں ہو سکا. تم جھوٹ بول رہے ہو, میں آپ سے اس پر بحث نہیں کروں گا, کیونکہ ابھی آپ سے مزید آمدنی کی توقع ہے. تو تم آج سے کام شروع کر رہے ہو اسی وقت سے, اور یہ کام چند سوالات سے شروع ہو جائے گا. پہلے سوال, کیا بیگم ارشاد کے کسی ایسے دوست کو آپ جانتی ہیں جو ان کے طبقے سے تعلق نہ رکھتا ہو؟ کیا مطلب؟ مطلب یہ کہ ایسا دوست جس کی تلاش میں وہ شہر کی گندی گلیوں میں ٹھوکرے کھانے پر مجبور ہوں. میں سمجھتی ہوں تمہارا مطلب, شائنہ نے اسی لہجے میں کہا, تم ہمارا مذاق اڑانا چاہتے ہو. میں صرف معلومات حاصل کرنا چاہتا ہوں, میں سب کچھ نہیں جانتی. لیکن میرا یہ سوال تمہارے شبہات سے بہت قریب ہے. کیوں؟ تم نے فرض کر لی ہے یہ بات. نہیں, یہ حقیقت ہے. تم بھی وہی سوچتی ہو جو میرے ذہن میں ہے, ورنہ تم یہاں آنے کی بجائے محکمہ سراغ رسانی کے آفیسر سے ملتی. شائنہ کچھ نہ بولی. انور نے چند لمحے خاموش رہ کر کہا, جوان کی لغزشیں اکثر بڑھاپے میں پھانسی کا پھندا بن جاتی ہیں. تم بدتمیز ہو یقیناً, چونکہ تم سے مزید رقم ملنے کی توقع ہے, اس لیے میں اس خیال کی تردید نہیں کروں گا. نہیں, میں کوئی اور ذریعہ تلاش کروں گی, ورنہ تم اسی طرح ہماری توہین کرتے رہو گے. شوق سے روپے اٹھاؤ اور راستے سے تو واقف ہی ہو, اس لیے میں نے انہیں ابھی تک ہاتھ نہیں لگایا تھا, ورنہ شاید میں وعدہ کر لیتا کہ توہین نہیں کروں گا. تم سچ مچ کریک ہو. بات ختم ہو گئی, اس لیے اس خیال سے متفق نہیں ہو سکوں گا. تم جا سکتی ہو, میں کہتی ہوں تمہیں یہ کام کرنا ہی ہوگا, ورنہ میں تمہیں گولی مار دوں گی. چلتے چلاتے اتنی نصیحت ضرور کروں گا کہ آئندہ کسی مرد سے اس انداز میں گفتگو نہ کرنا, مگر تمہارے طبقے میں مرد ہوتے ہی کہاں ہیں. انور, میں سن رہا ہوں, خدا کے لیے میری مدد کرو, ممی خطرے میں ہیں, میں استدعا کرتی ہوں. انور نے نوٹوں کی گڈی اٹھا کر جیب میں ڈال لی. چند میں اس کی آنکھوں میں دیکھتا رہا, پھر مسکرا کر بولا, جاؤ, کام شروع ہو چکا ہے, جلد ہی نتیجے سے آگاہ کر دیا جائے گا. ہاں, مجھے اپنی سالگرہ کے موقع پر مدعو کرنا مت بھولنا. شائنہ خاموش رہی, وہ کچھ سوچنے لگی تھی.
وحشت, کیپٹن حمید نے اپنی رفتار تیز کر دی, مگر شاید وہ لڑکی چھلاوا تھی. اگلے ہی موڑ پر وہ اس طرح غائب ہوئی جیسے اس کا وجود ہی نہ رہا ہو. حمید نے ایک طویل سانس لی اور اس طرح سر اٹھا کر اسمان کی طرف دیکھنے لگا جیسے اس پر بہت بڑا ظلم ہوا ہو. وہ چند لمحے چوراہے پر کھڑا رہا, پھر مخالف سمت میں چل پڑا. لڑکی کا تعاقب اس کی افطار تباہ کا نتیجہ تھا, بلکہ یہ اس کی ڈیوٹی تھی. وہ آج تقریباً 1 ہفتے سے اس لڑکی کے متعلق معلومات فراہم کر رہا تھا, لیکن اس طرح نہیں کہ اسے مل بیٹھتا. اس نے آج تک اس سے گفتگو بھی نہیں کی تھی. اس سلسلے میں فرید کے سخت ترین آرڈر تھے, ورنہ شاید حمید اب تک سینکڑوں بار اس کے ساتھ شہر کے بہترین تفریح گاہوں میں رقص کر چکا ہوتا. لڑکی بڑی دلکش تھی, لیکن حمید اب تک اندازہ نہیں کر پایا تھا کہ وہ کس ملک یا نسل سے تعلق رکھتی ہے. ویسے اس کی رنگت گوری تھی, آنکھیں سبز, اور وہ یورپینوں کی طرح اسکرٹ پہنتی تھی. حمید کا خیال تھا کہ اس کی چال بھی بڑی دلکش ہے. ایک بات اور بھی پسند تھی, وہ یہ کہ وہ لڑکی عام عورتوں کی طرح نہ تو لپسٹک استعمال کرتی تھی اور نہ اس کے ناخن بڑے ہوئے تھے. کبھی کبھی رخسار پر ہلکا سا روج نظر آتا تھا. حمید اس کے متعلق سوچتا ہوا چلتا رہا. فریدی نے اس نگرانی کی غرض و آیت نہیں بتائی تھی, اور حمید کی معلومات ابھی تک اتنی ہی تھی کہ وہ دلشاد بلڈنگ کے ایک فلیٹ میں رہتی ہے, ایک مقامی فرم میں کام کرتی ہے, اور اس کا نام میری سنگلٹن تھا. ہلکا احباب کے متعلق حمید کا یہی اندازہ تھا کہ وہ زیادہ وسیع نہیں ہے. ان چند باتوں کے علاوہ ابھی تک کچھ بھی نہیں معلوم کر سکا تھا, لیکن وہ لڑکی اسے حقیقتاً پرسرار معلوم ہوتی تھی, اور آج تو اس نے کمال ہی کر دیا تھا. پتہ نہیں اسے زمین نگل گئی تھی یا وہ ہوا میں تحلیل ہو گئی تھی. حمید نے اسے کسی عمارت میں بھی داخل ہوتے ہوئے نہیں دیکھا تھا. وہ سوچنے لگا کہ اسے علم ہو گیا ہے کہ اس کی نگرانی ہو رہی ہے. آج کل فریدی پر نگرانیوں کا بھوت سوار تھا. وہ شہر کے تقریباً 1.5 درجن افراد کی نگرانی کر رہا تھا, مگر حمید اس کا شکر گزار تھا کہ وہ لڑکی اس کے حصے میں آئی تھی, ورنہ نگرانی سے زیادہ بتا دینے والا کام شاید ہی کوئی دوسرا ہو. اس کی سمجھ میں نہیں آ رہا تھا کہ اب اسے کیا کرنا چاہیے. وہ چلتے چلتے رک گیا اور پھر ایک پبلک ٹیلیفون بوتھ کی طرف بڑھا. کچھ دیر بعد وہ لیڈی انسپیکٹر ریکھا کے نمبر ڈائل کر رہا تھا. اسے توقع تھی کہ وہ گھر ہی پر ہوگی. اس کا خیال غلط نہیں تھا, ریکھا مل گئی. اس نے فریدی کے لہجے کی نقل کرتے ہوئے ریکھا سے کہا وہ 15 منٹ کے اندر اندر آر لکشنوں میں پہنچ جائے. रेखा ने यह भी नहीं पूछा कि वो उसे क्यों तलब कर रहा है। टेलीफोन बोर्ड से निकलकर हमीद ने एक टैक्सी की और आर लखनऊ आ पहुंचा, मगर हकीकत तो ये थी कि अब इन होटलों वाली तफरीहा से उतर गया था। मगर करता भी क्या, कहां जाता तफरी और लेड इंस्पेक्टर रेखा के साथ, ये भी एक सवाल था क्योंकि वो आजकल हमीद से बुरी तरह खार खाए हुए थी। यही वजह थी कि फोन करते वक्त हमीद को फरीदी का रोल अदा करना पड़ा था। वो एक ऐसे गोशे में बैठकर उसका इंतजार करने लगा जहां दाखिल होते ही रेखा की नजर उस पर ना पड़ सके। कुछ देर बाद रेखा सदर दरवाजे में दिखाई दी। हाल के वक्त में पहुंचकर वो भी फिर रुकी और चारों तरफ देखने लगी। उसकी नजर हमीद पर पड़ी और हमीद ने कुछ इस तरह मुंह फेर लिया जैसे वहां उसकी मौजूदगी उसे खुल गई हो। रेखा रिक्रिएशन हॉल की तरफ बढ़ गई। हमीद जहां था वहीं बैठा रहा। कुछ देर बाद वो फिर डाइनिंग हॉल में वापस आई। चंद लम्हे खड़ी कुछ सोचती रही, फिर हमीद के मेज के करीब आकर बोली, कर्नल साहब कहां हैं? पता नहीं, हमीद ने खिलाफ तवक्को बड़ी संजीदगी और शराफत से जवाब दिया। मैं आधे घंटे से उनका मुंतजिर हूं। उन्होंने फोन पर कहा था कि आरलक्षण में मिलो, मुझसे भी यही कहा था। वो चारों तरफ देखती हुई बोली, गालबन सोच रही थी कि उस मेज पर बैठ जाए या कोई दूसरी जगह मुंतखब करे। बैठो, हमीद ने कहा और वो गैर इरादी तौर पर बैठ गई। हमीद खामोश ही रहा और उसके इस रवैये को रेखा हैरत से देख रही थी। तुम्हें कब फोन किया था? शायद आध घंटा पहले की बात है। क्या हिमाकत है, मैं तो तंग आ गया हूँ इस मुलाजमत से। मुमकिन है किसी वजह से हमारी मौजूदगी यहाँ जरूरी हो। इन मुमकिन और नामुमकिन ने मेरी जिंदगी तल्ख कर रखी है। तो फिर तुम इस्तीफा क्यों नहीं दे देते? क्या उसके बाद जान बच सकेगी? फादर हार्डस्टोन मुझे जिंदा रहने देगा? आजकल क्या चक्कर है? वही पुराना चक्कर, कोई ऐसी लड़की नहीं मिलती जो शादी के लिए तैयार ना हो। अब मुझे उठ जाना चाहिए, रेखा बुरा समूह बनाकर बोली। फिर तुमने चक्कर के मुतालिक क्या पूछा था? मेरा मकसद था कि आजकल कौन सा केस है तुम लोगों के पास? सूट केस, हमीद बुरा समूह बनाकर बोला और उसमें बिच्छू भरे हुए हैं। रेखा क्या तुम कभी बोर नहीं होती? होती हूँ जब तुम ऊटपटांग बातें करने लगते हो। हमीद एक ठंडी सांस लेकर रह गया। रेखा ने कुछ देर बाद कहा, लेकिन आजकल तुम बहुत बुझे बुझे से नजर आ रहे हो। तुम्हें क्या मैं जहन्नम में जाऊँ? कुछ भी नहीं, जरूर जाओ, वहाँ भी तुम्हारे लिए ठंडी आहें भरता रहूंगा। जरूर जरूर, रेखा मुस्कुराई। क्या तुम भी ठंडी आहें भरना चाहते हो? इतनी ज्यादा कि अगर कभी तुम्हारी साइकिल की हवा निकल जाए तो मेरे पास लाना। तुम कब तक यहाँ बैठोगे? जब तक के फादर हार्डस्टोन ना आ जाए। मगर मेरे लिए ये पहला इत्तेफाक है। मैं कब कहता हूँ कि तुम दोनों रोजाना यहाँ मिला करते हो? फिर बकने लगे। मैं ये कह रही थी कि फरीदी साहब ने कभी ऐसा नहीं किया कि मुझे बुलाकर खुद गायब हो जाए। तुम्हें फोन करने के बाद कोई दूसरी मिल गई होगी। तुम्हारा दर्जा बदतमीज हो, रेखा बिगड़ गई। जरा आहिस्ता बोलो वरना आसपास वाले तुम्हें कोई बदमिजाज बीवी समझ लेंगे और मेरा मुस्तकबिल तारीख हो जाएगा। अभी तो शहर की लड़कियां ये समझती हैं कि कंवारा है, जाएगा कहाँ? मैं अब यहाँ नहीं बैठूंगी। इस जिद पर जहाँ भी बैठोगी मेरा जलवा हर हाल में करीब से नजर आएगा, लिहाजा मुनासिब है कि यही बैठी रहो। तुम गधे हो बिल्कुल, हमीद सर हिलाकर बोला। मैंने आज तक इसकी तरदीद नहीं की, लेकिन फिर भी कोई लड़की मुझे अपना शोहर बनाना पसंद नहीं करती। इस तस्कर के अलावा और कुछ नहीं है तुम्हारे पास? है क्यों नहीं, बैंक पैलेस भी है, लेकिन फिर भी कोई मतवजो नहीं होती। अपनी शक्ल देखी है कभी आईने में? सुबह शाम देखता हूँ, लेकिन अपनी पेशानी पर तुम्हारा नाम लिखा हुआ आज तक नहीं देखा। मेरा नाम मेरी चप्पलों के तलवों से सरों पर छपता है। सुभान अल्लाह, तो आजकल तुम छापाखाना हो रही हो और आजकल तुम ज़हनी दिवालियापन का शिकार हो रहे हो, ये भी दुरुस्त है। इसलिए मैं चाहता हूँ कि आज तुम दो एक राउंड मेरे साथ नाच डालो, वरना हो सकता है कि मेरी ज़हनी मौत आज ही वाक़िया हो जाए। मुझे लघुया से दिलचस्पी नहीं है, बल्कि हंसी आती है उन गधों पर जो नाचते हैं। इसके बावजूद भी कर्नल हार्डस्टोन को तुम्हारी परवाह नहीं होगी। और हमीद चौंककर एक तरफ देखने लगा। रेखा भी मुड़ी, लेकिन यह न समझ सकी कि हमीदा चौंका क्यों था। क्या बात है, उसने आहिस्ते से पूछा, ये लड़की अनवर के साथ क्यों नजर आ रही है? हमीद बड़बड़ाया, कौन लड़की? हाँ है तो, मगर वो कौन है? एक जवान और खूबसूरत लड़की। वैसे बाद लड़कियां बूढ़ी भी होती हैं और बदसूरत भी। तुम कोई गुस्सा दिलाने वाली बात कह रहे थे, फिर पलट गए। हाय, गुस्सा दिलाने वाली? तो वही तस्करा छेड़ू कर्नल हार्डस्टोन वाला। तुम बेहूदे हो, आखिर मुझ में क्या खराबी है? शट अप। अरे अगर वो इस सदी का सबसे अजीब आदमी है तो मैं आने वाली सदियों का अजीब तरीन आदमी भी हो सकता हूँ, मगर फिलहाल इस तस्कर को यहीं रहने दो। आखिर ये शाहीन अनवर के साथ क्यों है? तुम्हारे साथ होना चाहिए इसे, लाहौर वाला कुआता। तुम्हारी मौजूदगी में मुझे कोई बूढ़ी बकरी भी पसंद नहीं आ सकती। अगर मैंने तुम्हें यही मर्दाना लहजे में गालियां देनी शुरू की तो क्या होगा? बड़े मर्दाना अंदाज में मेरे हाथ चलेंगे, शुरू हो जाओ। रेखा अनवर और शाहीना की तरफ देखती रही। अनवर स्यासूट और बेदाग सफेद कमीज में बड़ा शानदार लग रहा था और शाहीना अगर मर्द होती तो यकीनी तौर पर उसे नमूनिया हो गया होता। पता नहीं क्यों हमीद यही सोच रहा था। उसने रेखा से कहा, क्या ये औरतें अंगारे खाती हैं? क्यों
کتنی شدید سردی ہے اور یہ شاہینہ ایک بالشت کے بلاؤزر میں ہے، آدھا پیٹ کھلا ہوا ہے، تو کیا یہ یوں ہی آئی ہوگی؟ ریکھا نے برا سا منہ بنا کر کہا، اس کا کوٹ کلوک روم میں ہوگا۔ ارے تو کیا یہاں سردی نہیں ہے؟ ریکھا کچھ نہ بولی۔ حمید نے کچھ دیر بعد اس سے کہا، اگر آج تم میری ہم رقص نہ بنی تو انتقام بڑا بھیانک ہوگا۔ ریکھا نے اس طرح گردن جھٹک دی جیسے کوئی مچھر اس کے کانوں کے قریب شیام کلیان لاپ رہا ہو۔ تم نہیں سمجھتی، وہ انور کا پٹھا مجھے بہت حقیر سمجھے گا اگر ایک راؤنڈ بھی اس کبوتری کے ساتھ ناچ لیا۔ مجھے اس سے کوئی دلچسپی نہیں ہے۔ اچھی بات ہے، میں تمہیں دیکھ لوں گا۔ اچھی زبردستی ہے، ریکھا جھنجھلا گئی، تم ہوش میں ہو یا نہیں؟ حمید وہاں سے اٹھا، تیزی سے چلتا ہوا ریکریشن ہال میں آ گیا، لیکن ابھی یہاں سناٹا تھا۔ سچ مچ اسے ریکھا پر تاؤ آ گیا تھا، لہٰذا وہ اسے جتا دینا چاہتا تھا کہ آرلکھنوں میں اس کا وقت برباد کرانے والا وہ خود ہی تھا۔ ظاہر ہے کہ یہ معلوم ہونے پر ریکھا بری طرح چرا پا ہوتی۔ وہ پھر ڈائننگ ہال میں واپس آیا، ریکھا بھی شاید اٹھنے ہی کا ارادہ کر رہی تھی۔ تو تم میری ہم رقص نہیں بنو گی؟ ریکھا کوئی جواب دیے بغیر جانے کے لیے اٹھی۔ پھر میں نے تمہیں کس لیے بلایا تھا؟ کیا مطلب؟ ریکھا اسے گورنے لگی۔ کیا میں کرنل کے لہجے کی نقل نہیں اتار سکتا؟ خدا تمہیں غارت کرے۔ ریکھا ایک طویل سانس لے کر بیٹھ گئی۔ اگر تم اسی لہجے میں بھی ہمیشہ مجھ سے گفتگو کرتی رہو تب بھی غنیمت ہے۔ تمہیں کیا پتا کہ جب تم غصے کی حالت میں اپنا اوپری ہونٹ کھولتی ہو تو میرے دل کی دنیا کس طرح سکڑنے اور پھیلنے لگتی ہے؟ الو ہو تم، ریکھا غصے کی زیادتی میں رو دینے کے سے انداز میں بولی۔ الو ہی سمجھ کر مجھے زندہ رہنے دو، حمید نے ہمناک لہجے میں کہا۔ ریکھا اپنا نچلا ہونٹ چباتی رہی۔ حمید پھر بولا، آخر اس میں تمہارا نقصان کیا ہے؟ اگر کبھی کبھی مسکرا کر میری طرف بھی دیکھ لیا کرو۔ تم نے میرا وقت برباد کرایا ہے، ریکھا دانت پیس کر بولی، اور تم میری زندگی برباد کر دینے پر تلی ہوئی ہو۔ حمید نے پھر ٹھنڈی سانس لی، بکے جاؤ، مگر تم اٹھو گی نہیں؟ نہیں، آج یہاں کچھ وہ کر رہے گا، یعنی بس دیکھ لینا، میں تمہارے ساتھ رقص کروں گی۔ حمید خاموش ہو گیا، وہ سوچنے لگا کہ ریکھا کہیں ویسی ہی کوئی حرکت نہ کر بیٹھے جیسی ایک بار ہائی سرکل نائٹ کلب میں کر ڈالی تھی۔ کیوں دم نکل گیا نا؟ تفتن ریکھا ہنس پڑی۔ اگر تم اسی طرح ہمیشہ ہنستے رہنے کا وعدہ کرو تو میں اپنی گردن کاٹ کر نیشنل میوزیم میں رکھ سکتا ہوں۔ یہ لڑکی کون ہے؟ ریکھا نے شاہینہ کی طرف دیکھ کر پوچھا۔ شاہینہ ارشاد بیگم کی لڑکی۔ او اچھا، یہ وہی شاہینہ ہے جس نے پچھلے سال بیڈمنٹن کی ٹرافی جیتی تھی؟ ہاں یہ وہی شاہینہ ہے۔ اسے انور کے ساتھ دیکھ کر تم متحیر کیوں ہوئے تھے؟ کچھ نہیں، انور اس طبقے کا آدمی نہیں ہے جس سے وہ تعلق رکھتی ہے۔ تم بھی تو اس طبقے کے آدمی نہیں ہو جسے کرنل فریدی تعلق رکھتے ہیں۔ کرنل فریدی کسی طبقے کے آدمی نہیں ہے، اسے اگر تم انہیں کسی طبقے میں ہی میں رکھنا چاہتی ہو تو ابھی تک اس طبقے نے تو جنم ہی نہیں لیا۔ حمید گفتگو تو ریکھا سے کر رہا تھا لیکن اس کی نظر شاہینہ کی طرف تھی۔ انور کئی بار کنکھیوں سے اس کی طرف دیکھ چکا تھا لیکن پوری طرح متوجہ ہونے کی کوشش نہیں کی اور نہ حمید نے اس کی پرواہ کی۔ تم اسے بری طرح گور رہے ہو، ریکھا نے کہا۔ ہاں مجھے اس پر غصہ آ رہا ہے، آخر یہ اپنا پیٹ کیوں دکھاتی پھر رہی ہے؟ کیا بدمزاقی ہے؟ مجھے بڑی نفرت معلوم ہوتی ہے ایسی عورتوں سے جو اس قسم کے بلاؤزر استعمال کرتی ہیں۔ اگر میں یہاں لنگوٹی لگا کر گھس آؤں تو سارے شہر میں شور ہو جائے گا۔ خیر مزاق چھوڑ، سنجیدگی سے دیکھو، میرا خیال ہے کہ جسم کا سب سے بڑا حصہ پیٹ ہی ہے۔ اب تم بےتکی بکواس پر اتر آئے، تمہاری کھوپڑی ہے یا سڑک کوٹنے کا انجن؟ حمید اب بھی شاہینہ کی طرف دیکھ رہا تھا۔ ان کی میز پر کھانے پینے کی کچھ چیزیں تھیں اور اس وقت وہ دونوں کافی پی رہے تھے۔ شاہینہ کے انداز سے ایسا معلوم ہو رہا تھا جیسے وہ کسی بات پر جھنجھلا گئی ہو، لیکن چونکہ ان کی میزوں کے درمیان کافی فاصلہ تھا اس لیے حمید ان کی آوازیں نہیں سن سکتا تھا۔ ویسے شاہینہ کے ہونٹ بہت تیزی سے ہل رہے تھے، ساتھ ہی آنکھیں کبھی سکڑتی تھیں اور کبھی پھیل جاتی تھی۔ انور اس طرح اس کی طرف دیکھ رہا تھا جیسے اس کی باتیں اس کے لیے حیرت انگیز اور غیر متوقع رہی ہوں۔ پھر اچانک چٹاخ کی آواز آئی اور حمید کی پلکیں ایک لحظہ کے لیے جھپک گئی، کیونکہ یہ آواز اس تھپڑ کی تھی جو انور کے گال پر پڑا تھا۔ انور اچھل کر کھڑا ہو گیا لیکن وہ اتنا متحیر تھا کہ پھر وہاں سے ہٹ بھی نہ سکا۔ شاہینہ حلق پھاڑ پھاڑ کر چیخ رہی تھی، ہاں سور کے بچے، میرے 555 شوہر ہیں۔ پھر تجھ سے مطلب؟ میں 555 شوہروں کی بیوی ہوں، کتے پھر تجھے کیا؟ پھر وہ اپنے کپڑے نوچنے لگی، خاصا ہنگامہ برپا ہو گیا، کرسیاں خالی ہونے لگی۔ ان دونوں کے گرد بھیڑ ہوتی جا رہی تھی۔ اب شاہینہ بھی چیخ چیخ کر 555 شوہروں کا پروپیگنڈا کر رہی تھی۔ دفتر حمید نے انور کا ہاتھ پکڑ کر اسے بھیڑ سے باہر کھینچ لیا۔ یہ کیا ہو رہا ہے پتہ نہیں، مجھے خود بھی حیرت ہے، انور نے پرسکون لہجے میں جواب دیا۔ اس کے انداز سے ایسا معلوم ہو رہا تھا جیسے وہ اس واقعے ہی سے بے تعلق ہو، ایک تماشائی سے زیادہ حیثیت نہ رکھتا ہو۔ شاہینہ نے میز الٹ دی، مجمع پیچھے ہٹا، نہ صرف پیچھے ہٹا بلکہ کائی کی طرح پھٹنے لگا، کیونکہ شاہینہ ہاتھ میں آئی ہوئی ہر چیز مجمع پر پھینک رہی تھی۔ دیکھو، حمید نے انور سے کہا، یہ ہوش میں نہیں معلوم ہوتی، کیا تم نے اسے کہیں پلائی تھی؟ نہیں انور تشویش کن لہجے میں بولا کیا یہ کپڑے بھی اتار پھینکے گی شاہین اویشیوں کی طرح اچھل کود رہی تھی اس کے بال بکھر گئے تھے اور جسم پر صرف پیٹی کوٹ اور محرم رہ گئے تھے
حمید اور ریکھا اور لکشن کا منیجر بکھلایا ہوا چاروں طرف دوڑتا پھر رہا تھا حمید نے اس کا ہاتھ پکڑ کر روکتے ہوئے کہا اس پر کسی قسم کا دورہ پڑا ہے جی ہاں پھر بتائیے میں کیا کروں ایک کمرہ خالی کرا دیجیے انور بولا ورنہ دیکھیے آپ کا بزنس جی ہاں وہ پاگلوں کی طرف بولا اور ایک طرف دوڑتا چلا گیا شاہینہ چنگارتی ہوئی فرش پر بیٹھ گئی اور اب دونوں ہاتھوں سے اپنے بال نوچ رہی تھی ہٹ جائیے برائے کرم ہٹ جائیے حمید مجمع کو ہٹانے لگا لیکن بھلا اس کی کون سنتا لوگ الٹے اس پر بھپتیاں کسنے لگے اور پھر اس کی پیشانی پر تو تحریر نہیں تھا کہ وہ محکمہ سراغ رسانی کا کوئی آفیسر ہے ہو سکتا ہے اس مجمع میں دو ایک اس کی جان پہچان کے بھی رہے ہوں مجبوراً حمید کو ہوٹل کا لاؤڈ اسپیکر استعمال کرنا پڑا خواتین حضرات برائے کرم آپ مریضہ کے پاس سے ہٹ جائیے اس کی آواز حال میں گونجی ان خاتون پر اعصابی دورے پڑتے ہیں بہت بہت شکریہ مگر بائی جانب ابھی تک بھیڑ ہے برائے کرم آپ لوگ بھی ہٹ جائیے بدے کا تمام وہ مجمع ہٹانے میں کامیاب ہوا اتنی دیر میں تین چیوٹی کانسٹیبل بھی سڑک پر سے اندر آ گئے تھے اور شاہینہ اب فرش پر بحث و حرکت پڑی ہوئی تھی ریکھا نے اس کا جسم اس کی ساڑی سے ڈھانک لیا پھر کچھ دیر بعد وہ اسے ایک اسٹریچر پر اٹھا کر منیجر کے خالی کرائے ہوئے کمرے میں لے گئے شاہینہ ابھی بے ہوش تھی حمید نے ڈاکٹر کے لیے رنگ کیا اور پھر کمرے میں دیکھا انور اور حمید کے علاوہ کوئی نہ رہ گیا حمید انور کو بہت غور سے دیکھ رہا تھا 555 شوہروں کا کیا قصہ تھا اس نے پوچھا پتہ نہیں تھپڑ مارنے سے قبل وہ کیا کہہ رہی تھی یاد نہیں لیکن وہ گفتگو قدی ہزیانی قسم کی تھی کیا تم دونوں میں عرصہ سے دوستی ہے مجھے یاد نہیں تم زمین ہی پر ہو نا حمید گرایا ہاں انور نے لاپرواہی سے جواب دیا اور شاہینہ کی طرف دیکھنے لگا ریکھا حمید بولا ڈائریکٹری میں بیگم ارشاد کے نمبر دیکھ کر انہیں فون کر دو تم ایسا ہرگز نہیں کر سکتے انور نے حمید کی طرف مڑے بغیر کہا میں ایک ذمہ دار آفیسر ہوں ریکھا جلدی کرو خمیازہ بھگتنا پڑے گا انور بڑبڑایا گیٹ آؤٹ حمید نے دروازے کی طرف ہاتھ اٹھا کر کہا یہ حوصلے ہیں انور اسے نیچے سے اوپر تک دیکھتا ہوا بولا یہ میں تمہیں حراست میں لیتا ہوں حمید گرائے تم منشیات کی ناجائز تجارت کرتے ہو تم نے اس لڑکی کو چرس پلائی تھی بھانگ انور نے مسکرا کر تصحیح کی ڈیوٹی کانسٹیبل کو اندر بلا لو حمید نے ریکھا سے کہا ریکھا باہر چلی گئی کیوں شامت آئی ہے انور حمید کو گھورنے لگا شٹ اپ اچھا انور ایک طویل سانس لے کر بولا میں شاید حوالہ تک بھی نہ پہنچ سکوں لیکن اس کے بعد جملہ پورا ہونے سے پہلے ہی دروازہ کھلا اور ڈیوٹی کانسٹیبل اندر داخل ہوئے انہوں نے حمید کو سیلوٹ کیا اس آدمی کو اپنی نگرانی میں رکھو حمید نے انور کی طرف اشارہ کیا چلیے صاحب ایک کانسٹیبل نے انور کو مخاطب کر کے کہا لیکن ٹھیک اسی وقت کمرے کا دروازہ اس انداز میں کھلا جیسے کوئی سرکش بیر اندر گھسنے کی کوشش کر رہا ہو مگر آنے والی بیگم ارشاد تھی اس کے چہرے پر ہوائیاں اڑ رہی تھی میری بچی اس نے چیخ مار کر بے ہوش شاہینہ پر گرنا چاہا ٹھہریے محترمہ حمید نے اس کا بازو پکڑتے ہوئے کہا وہ جلائے ہوئے انداز میں حمید کی طرف مڑی تم کرائم رپورٹر انور ہو اس نے تقریباً چیخ پوچھا نہیں کیپٹن حمید فرام انٹیلیجنس بیورو او بیگم ارشاد خوفزدہ نظر آنے لگی حمید نے انور کی طرف اشارہ کر کے کہا یہ کرائم رپورٹر انور ہے تم میری بچی کو برباد کر رہے ہو بیگم ارشاد نے دانت پیس کر کہا یہ میرے لیے بالکل نئی اطلاع ہے بیگم ارشاد لیکن مجھے آپ پہچانتی بھی نہیں ہے انور مسکرا کر بولا تم اسے منشیات کا عادی بنا رہے ہو مگر آپ کو اس واقعے کی اطلاع کیسے ہوئی بیگم ارشاد انور نے تنزیہ لہجے میں بولا ہو گئی کسی طرح اگر تم نے شاہینہ کا پیچھا نہ چھوڑا تو میں تمہارے خلاف کوئی سخت ترین کاروائی کروں گی انور نے لاپرواہی کے اظہار میں اپنے شانکوں سے بچ دی اور حمید بول پڑا یقیناً بیگم ارشاد میں اس شخص کو منشیات کی ناجائز تجارت کے سلسلے میں گرفتار کرا ہوں ابھی اس کی جیب سے کوکین کا ایک پیکٹ برامد کیا گیا ہے پھر اس نے کانسٹیبلوں سے کہا لے جاؤ انور چپ چاپ ان کے ساتھ چلا گیا میں آپ کی مشکور ہوں جناب بیگم ارشاد حمید سے کہہ رہی تھی اب میں اسے گھر لے جانا چاہتی ہوں کیا آپ اس سلسلے میں بھی میری مدد کریں گے ضرور میں ہمیشہ احسان مند رہوں گی انور کے خلاف اور کیا کاروائی کی جائے بس میں یہ چاہتی ہوں کہ وہ میری بچی سے نہ ملا کرے میں اسے اچھی طرح سمجھا دوں گا آپ مطمئن رہیے لیکن میں نے ڈاکٹر کو بلوایا ہے بیکار ہے کیپٹن حمید بیگم ارشاد بڑبڑائی یہ کسی قسم کا مرض نہیں میرا دعویٰ ہے کہ اس سور نے اسے کسی نشے کا عادی بنا لیا ہے ہو سکتا ہے اچھی بات ہے بیگم ارشاد کیا آپ اپنی گاڑی لائی ہیں جی ہاں میری گاڑی کمپاؤنڈ میں موجود ہے ٹھیک ہے حمید نے کہا اور پھر ریکھا سے بولا بیگم ارشاد کا ہاتھ بٹائیے مس ریکھا ریکھا اور بیگم ارشاد نے ہوش لڑکی کو اٹھا کر اسٹریچر پر ڈالا اور دو کانسٹیبلوں کی مدد سے وہ بیگم ارشاد کی کار تک پہنچا دی گئی حمید اور ریکھا پھر اندر واپس آ گئے بیگم ارشاد انہیں ڈاکٹر کے لیے فیس دے گئی تھی اب تم لوگ جا سکتے ہو حمید نے کانسٹیبلوں سے کہا سب ٹھیک ہے انہوں نے انور کی طرف دیکھا اور حمید پھر بولا میں دیکھ لوں گا تم لوگ جاؤ کانسٹیبل چلے گئے کیوں دم نکل گیا نا انور کے ہونٹ پر ایک زہریلی سی مسکراہٹ تھی ہاں نکل گیا اب تم بھی دفع ہو جاؤ میرا نام انور ہے آنریری کیپٹن حمید میں کب کہتا ہوں کہ تمہارا نام چچلا دیوی ہے دوگلے لینڈی ڈاگ بوتیاں نوچو اپنی انور اٹھتا ہوا بولا ریکھا اس دوران میں انہیں حیرت سے دیکھتی رہی تھی انور کے چلے جانے کے بعد اس نے کہا تمہارا رویہ اس سلسلے میں شروع ہی سے غیر متوقع رہا تھا او چھوڑو ہاں تو میں یہ کہہ رہا تھا لیکن جملہ پورا ہونے سے پہلے ہی آر لکھنؤ کا منیجر آدم کا یہ سب کیا ہو گیا کپتان صاحب بیٹھیے یہ بتانا مشکل ہے لیکن میرا خیال ہے کہ وہ بھنگ پیے ہوئے تھی ممکن ہے آر لکھنؤ کا
रेपुटेशन बुरी तरह खराब हो रहा है, मैनेजर मुतफकराना लहजे में बोला। यहाँ आए दिन ऊंचे तबके के लोग बिल्कुल लोफरों के अंदाज से हड़बोंग मचाते हैं। अभी कुछ ही दिन पहले यहाँ एक बड़े आदमी ने दूसरे बड़े आदमी पर शोरबे की प्लेट खींच मारी थी और एक लड़की का अगवा हो गया था। हाँ वाकई ये बहुत बुरी बात है, फिर बताइए मैं क्या करूँ। अगर यही हालत रही तो कुछ दिनों बाद यहाँ उल्लू बोलने लगेंगे। आप बाहर एक बोर्ड लगवा दीजिए जिस पर तहरीर हो, बराए करम खवातीन भंग पीकर तशरीफ ना लाए। मैनेजर हंसने लगा, फिर संजीदगी से बोला, ऊपरी तबका अखलाकी हैसियत से बिल्कुल दिवालिया होता जा रहा है, तब तो फिर आप इस इमारत में अखलाकियात का एक स्कूल कायम कर दीजिए। कप्तान साहब, मैं संजीदगी से आपका मशवरा चाहता हूँ। संजीदगी से मशवरा यह है कि आप यहाँ शराब के साथ ही साथ भंग भी फरोख्त कराया कीजिए। जाहिर है कि उस सूरत में इस किस्म के हंगामे कोई वक्त ना रखेंगे, वरना आप उन औरतों को तो रोक ही ना सकेंगे जो बाहर से भंग पीकर यहाँ आती हैं। मैनेजर कुछ न बोला, कुछ देर तक वो खामोश बैठा रहा, फिर उठकर चला गया। तुम आज सचमुच अजीब लग रहे हो, रेखा मुस्कुराकर बोली, और अजीब आदमियों पर लड़कियां बुरी तरह मरती हैं। हाँ हाँ ये भी अजीब लतीफा है, उनसे पूछो कि तुम उस पर क्यों मरती हो, जो जवाब मिलेगा वो कुछ खोया खोया सा रहता है, इंतहाई रोमांटिक, लेकिन अगर इत्तेफाक से उन्हें कोई खोया खोया सा रहने वाला शोहर मिल गया तो वो 100% उल्का पट्टा और गाउदी होगा। न वो उन्हें अजीब लगेगा और न रोमांटिक, उसे वो सनकी और झक्की कहेंगी। तुम से इतनी बकवास करने को किसने कहा था? हाँ रेखा बस खत्म करो। हाँ तो मैं ये कह रहा था कि तुम्हारे गुलाब की पंखुड़ियों जैसे होंठ हर वक्त मेरे जहन में चकराते रहते हैं जब तुम अपनी घनेरी पलकें। शट अप रेखा, उठो, रक्स के लिए मौसीकी शुरू हो गई है, ऐसे लम्हात बार बार नहीं आते। बाहर यकीनी तौर पर चांदी खेत कर रही होगी, हवाएं खुशगवार होंगी और चांद बादलों के टुकड़ों में अपने अब्बाजान के साथ आगमचोली खेल रहा होगा। उठो वगरना हशर नहीं होगा फिर कभी। मुझे नींद आ रही है, मैं अब घर जाऊंगी। मगर ठहरो, ये शाइने का क्या किस्सा था? तुम अनवर पर बुरी तरह ताव खा गए थे, फिर उसे इतनी आसानी से क्यों चले जाने दिया? कुछ नहीं, यूं ही, हमीद ने लापरवाही से कहा। इन सब बातों का इंसार मेरे मूड पर है, मगर बेगम इरशाद से ये कहने की क्या जरूरत थी कि अनवर की जेब से कुकीन का पैकेट बरामद हुआ है? जबान ही तो हिलानी पड़ी थी, मेरा क्या नुकसान हुआ? लेकिन उसने तो उसे हकीकत ही समझा था, मगर इसके बावजूद भी वो सिर्फ इतना ही चाहती है कि अनवर उसकी लड़की से ना मिला करे। इसने उसके खिलाफ किसी कानून कार्रवाई का इरादा नहीं जाहिर किया था। हाँ ये बात अजीब है, पता नहीं अजीब है भी या नहीं, बहरहाल मैं इस सिलसिले में मगज खपाने के लिए तैयार नहीं हूँ। तुम भी खामखा खुद को बोर ना करो। रेखा कुछ कहने ही वाली थी कि एक वेटर मेरे के करीब आकर हमीद से बोला, आपका फोन है जनाब। ओह अच्छा, हमीद उठता हुआ बोला, वो मैनेजर के कमरे में चला गया। मैनेजर मौजूद नहीं था, शायद हमीद को इत्तला दिलवाने के बाद वहां से उठ गया था। हेलो हमीद, दूसरी तरफ से फरीद की आवाज आई। जी हाँ फरमाइए, तुम्हारा रोल इस सिलसिले में तसली बख्श रहा। आप क्या जाने, हमीद ने हैरत से कहा, तुम इस किस्म के फजूल सवाल मुझसे ना किया करो। तो क्या आजकल फिर आपने अपना जाल सारे शहर में फैला रखा है? सुनो, दूसरी तरफ से आवाज आई, रेखा का पीछा छोड़ो। इस वक्त वो लड़की मेपोल में एक ऑस्ट्रेलियन के साथ नाच रही है। इस वक्त जो आदमी उसकी निगरानी कर रहा है उसके लिए मौजूद नहीं है, लिहाजा मैं सर के बल दौड़ता हुआ वहां पहुंच जाऊं। हमीद ने झिझलाकर कहा, नहीं ऐसी हरकत ना करना, वहां पहुंचने के लिए तुम टैक्सी इस्तेमाल कर सकते हो। वैसे भी मैं हेलीकॉप्टर ना इस्तेमाल करता, लेकिन रेखा का क्या करूं? क्या वो तुम्हारी दुम से बंधी हुई है? फरीदी ने नाखुशगवार लहजे में कहा। अच्छा तो मेपोल में मुझे क्या करना होगा निगरानी? मेरे खुदा, हमीद भराई हुई आवाज में बोला, मैं किसी भैंसे की निगरानी कर सकता हूं, मगर किसी लड़की की निगरानी दूर से नहीं हो सकती। आपको सोचिए कि कैसी दुश्वारी होती होगी, दिल को किस तरह समझ जाता रहूंगा, मगर मेरा दिल आजकल उर्दू में तो कुछ समझता ही नहीं। बकवास बंद, मेपोल जाओ। अब दूर से निगरानी जरूरी नहीं, तुम इससे कतई मिल सकते हो, और ये भी जरूरी नहीं कि तुम उसे अपना नाम और पता गलत बताओ। खुदा आपको इससे ज्यादा तरक्की अता फरमाया। हमीद ने ठंडी सांस लेकर उसे लंबी लंबी दुआएं देनी शुरू कर दी, लेकिन दूसरी तरफ से सिलसिला मुनकता हो चुका था। हमीद फिर हाल में वापस आ गया, रेखा अब भी उसी मेज पर मौजूद थी। हमीद ने उससे कहा, मेरे भतीजे की बीवी के साले का इंतकाल हो गया है, इसलिए मुझे वहां 10 मिनट के अंदर अंदर ही पहुंच जाना चाहिए। अरे वो वही तो नहीं जो वहां रहते थे? हाँ वही, तब तो मैं भी चलूंगी तुम्हारे साथ, क्योंकि मरहूम से मेरी भी जान पहचान थी। वो दूसरे थे, तुम उन्हें नहीं पहचानती, मैं अच्छी तरह जानती हूँ, पिछले ही साल हम दोनों साथ काम करते थे, उन्होंने आज तक कोई काम ही नहीं किया, तुम्हें ना बताया होगा, मैं भी चलूंगी। हमीद सोचने लगा, ये क्या मुसीबत आई? रेखा ने कहा, मैं आज तुम्हें तनहा कहीं ना जाने दूंगी, तुम्हारे सितारे अच्छे नहीं है। बिल्कुल ठीक है, तुम मुझसे ज्यादा ज्योतिष नहीं जानती, ज्योतिष की ऐसी की तैसी, मैं तो चलूंगी वरना तुम बड़े खसारे में रहोगे। मैं सच कहती हूँ, यही कोई दूसरा तूफान खड़ा हो जाएगा और तुम अपनी गर्दन ना छुड़ा सकोगे। अरे बाप रे, हमीद कराकर कुर्सी में ढेर हो गया। फिर चंद लम्हे बाद बोला, फरीदी साहब का फोन था, वो मुझे एक जगह काम से भेजना चाहता है। कुछ भी हो मैं चलूंगी। हाँ जरूर चलूंगी, अच्छा तो दो मिनट ठहरो। अमीर ने उसने चाहा लेकिन रेखा ने उसके कोट का दामन पकड़कर आयशा से कहा, क्या फायदा मैं साहब के सामने गिरेबान में हाथ डाल दूं। मर गए, हमीद भराई हुई आवाज में बड़बड़ाया, फिर तेजी से बोला, अगर मुझे देर हुई तो इसके लिए तुम्हें जवाबदेही करना पड़ेगी। मैं करूंगी, तुम फिक्र ना करो। अच्छी बात है, चलो। हमीद एक तवील सांस लेकर बोला। उसके साथ रेखा भी उठ गई। वो दोनों बाहर आए। मेरी गाड़ी मौजूद है, रेखा ने कहा। हाय, तुम्हारे पास भी गाड़ी है? मेरी नहीं, मेरे भाई की है। मैं तो समझा था कि तुम इस दुनिया में तन्हा हो, इसीलिए मुझे तुमसे इतनी हमदर्दी थी। अब तुम्हारा रास्ता अलग है और मेरा अलग। कल से इस वक्त तो दोनों एक ही रास्ते पर चलेंगे। फादर हार्ड स्टोन मेरे सर के 1000 टुकड़े कर देंगे। उसने कहा था कि रेखा को साथ ना ले जाना, बकते रहो, मुझे कुछ नहीं सुनाई देता। रेखा अगली सीट पर बैठती हुई बोली, आओ। नहीं, मैं पीछे ही ठीक रहूंगा। हमीद, पिछली निश्चित पर देर हो गया, कहाँ चलूं? अर्जुन पूरा, हमीद ने हाँपते हुए कहा।
चुभन, जैसे ही कार पार्क लेन में घुसी, हमीद निकल भागने के लिए तैयार हो गया। यहाँ भीड़ बहुत ज्यादा थी, रफ्तार कम हो गई और रेखा की तवज्जो भी सड़क पर थी। हमीद ने बाहिस्तगी दरवाजा खोला और उतरकर सामने वाली गली में हो लिया। कुछ दूर तक उसे इतनी तेजी से चलना पड़ा कि कलेजा हलक में आ गया। वो वैसे भी अब रेखा से पीछे छुड़ाना चाहता था, क्योंकि फरीदी से उस लड़की से रब्त जब्त पैदा करने की इजाजत मिल चुकी थी। फिर किसी नई लड़की के मुकाबले में रेखा का क्या काम? उसने गली से निकलकर एक टैक्सी की और मैं पोल होटल की तरफ रवाना हो गया। अनवर और शाहीना वाला वाक्य उसके जहन से उतर चुका था और अब वो सिर्फ उसी लड़की के मुतालिक सोच रहा था। मैं पोल होटल पहुंचकर उसने टैक्सी का किराया अदा किया और अंदर चला आया। डाइनिंग हॉल करीब करीब सुनसान पड़ा हुआ था, क्योंकि दूसरी तरफ रिक्रिएशन हॉल से ऑर्केस्ट्रा की आवाज मुंतशिर हो रही थी। उसने रिक्रिएशन हॉल का टिकट खरीदा और फिर जिंदगी के उस तूफान में जा डूबा जहाँ रंगों, नूर और निकहत सभी कुछ थे। लेकिन इस भीड़ में उस लड़की को तलाश कर लेना आसान काम नहीं था। लड़की मिलती या ना मिलती, मगर वहाँ कासिम को देखकर उसकी बातें खुल गईं। वो बाएं जानब वाली गैलरी की एक मेज पर तन्हा था और इस तरह मुंह खोले हुए रक्स देख रहा था जैसे जिंदगी में पहली बार इत्तेफाक हुआ हो। हमीद आहिस्ता आहिस्ता चलता हुआ उसकी पुश्त पर पहुंचा। कासिम इतना मुनहमिक था कि उसे खबर भी ना हुई। क्यों मजा आ रहा है? हमीद उसके कान के करीब मुंह ले जाकर आहिस्ता से बोला। हाँ, कासिम ने सर हिलाकर जवाब दिया, फिर चौंकर मुड़ता हुआ बोला, कौन? आह, हाँ, आप हैं। जाइए जाइए, तशरीफ ले जाइए। क्यों प्यारे भाई, क्यों खफा हो? हमीद बैठता हुआ बोला, बस जाओ, चले जाओ, वरना अच्छा नहीं होगा। तुम साला हमारी बीवी को खराब करता है। क्या मतलब? तुमने उससे कहा था कि कासिम तुम्हें दोस्तों में गालियां देता फिरता है। नहीं, ये तो तुम्हारे वालिद साहब के मुतालिक कहा था। क्या यही कि तुम दोस्तों में अपने वालिद साहब को गालियां देते हो? अबे तुम दगाबाज और झूठे हो। मैं क्या जानू, ये बात तुम्हारी बीवी ने मुझे बताई थी। जक मारती है साली, तुमने यकीन कैसे कर लिया? अब नहीं करूंगा, हमीद ने कहा। और कासिम इस तरह मुतमईन हो गए जैसे कोई बहुत बड़ा मसला तय हो गया हो। वो दांत निकाले रक्स करती हुई लचकीली लड़की को देखता रहा। कासिम, तुमने कभी रक्स किया है? बनता ही नहीं साला। कोशिश करो। किसके साथ कोशिश करूं? कौन नाचे ही मेरे साथ? में अपने डील डोल पर बहुत लानत भेजता हूँ, मगर मैं तुम्हें सिखा सकता हूँ। तुम सिखा दो ना प्यारे, अल्लाह कसम जिंदगी भर एहसान मानूंगा। लड़की तुम तलाश करो। मैं कहाँ तलाश करूँ? कासिम ने किसी यतीम बच्चे की तरह बेबसी से कहा। इस भीड़ से किसी लड़की को मुंतखब करो, मैं मामले तय करा दूंगा। अम्मा नहीं, कासिम बाढ़ सा मुंह फैलाकर हंसने लगा। परवाह ना करो, अगर मैंने देखा कि उसे गुस्सा आ गया है तो तुम्हें डांट कर भगा दूंगा। क्या कासिम को राया? अबे बात को समझने की कोशिश क्या कर, हमीद ने झिझलाकर कहा। जब मैं तुम्हें डांटू तो तुम चुपचाप वहाँ से खिसक जाना, क्या समझे? नहीं नहीं, तुम कुछ घपला करना चाहते हो। कोई घपला नहीं प्यारे, अगर वो नाचेगी तुम्हारे साथ तो उसकी बड़ी बहन नाचेगी। वो उधर देखो, वो लंबी तड़ंगी औरत जो सब्ज रंग के फूलदार स्कर्ट में है। किधर? कासिम की बांछे फिर खिल गई। वो देखो, हमीद ने एक तरफ इशारा किया, वो जो एक मोरक नुमा आदमी के साथ नाच रही है। ओ ही 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 ही, कासिम अपने जिस्म से कोड़कर हंसा, फिर होंठों पर जबान फेरने लगा। है ना तगड़ी? हमीद ने पूछा। अल्लाह कसम बिल्कुल फिट। कासिम की नजरें उस लंबी तड़ंगी औरत का ताकुब करती रहीं, जो एक दुबले पतले आदमी के साथ नाच रही थी और हमीद दूसरी ही फिक्र में था। उसने कहा, तुम इससे बराबर यही कहते रहना कि तुम उसके साथ रक्स करना चाहते हो। अच्छा तो फिर? कासिम बहुत ज्यादा दिलचस्पी लेने लगा था। मैं तुम्हें वहां से डांट कर भगा दूंगा। नहीं, ये घपले वाली बात है। जब तक मैं तुम्हें डांटूंगा नहीं, वो तगड़ी औरत तुम्हारी तरफ मुतवज्जो भी ना होगी। अबे हमीद भाई, क्यों उल्लू बनाता है मुझे? अच्छा जाने दो, मैं खुद ही बारी बारी से दोनों के साथ नाच लूंगा। तुम्हारी बात ही मेरी समझ में नहीं आती। देखो कासिम भाई साहब, इनके मतलब ये है कि दोनों बहनों में चली हुई है। अगर मैं तुम्हें उसके पास से डांट कर भगा दूंगा तो उसकी बड़ी बहन यानी कि वो तगड़ी वाली औरत तुम्हें हाथों हाथ लेगी। क्या समझे? अब समझ गया, कासिम संजीदगी से सर हिलाकर बोला। यानी वो उसकी जलन में मेरे साथ नाचने पर तैयार हो जाएगी।
बिल्कुल बिल्कुल, खैर समझे तो तुम, मगर यार आजकल तुम कुछ उदास उदास से नजर आते हो, क्या बात है? क्या पूछते हो? मीत भाई कासिम ने ठंडी आ भरने की बजाय एक गरम सा झोंका फेंकते हुए कहा, वो साली मुझे जिंदा ना रहने देगी, मगर मेरा ख्याल है कि तुम्हारी कोई साली इतनी तगड़ी नहीं है, तुम समझे नहीं, मैं उस खचरनी की बात कर रहा हूँ जिसे लोग मेरी बीवी समझते हैं। क्यों, क्या कोई नई बात? हाँ, कासिम गुलगीर आवाज में बोला, वो एक नौकर का बच्चा लेकर पाल रही है और मुझे उसका डैडी कहती है। तुम खुद सोचो हमीद भाई, कितनी तकलीफ वो बात है, तुम्हारा क्या बिगड़ता है कहने दो। अरे वो मेरा मजाक उड़ाती है, उल्लू की पट्टी, चचा की पट्टी, हमीद ने तस्वीर की, चचा खुद उल्लू का पट्टा है साला, आखिर उसने एक चूहिया हाथी के पले क्यों बांध दी थी? कासिम तुम शायर होते जा रहे हो, छोड़ो यार हमीद भाई, लानत है अपनी जिंदगी पर, अब उस साली ने अपनी एक खाला को भी बुलाकर घर में रख लिया है। दिन में कई बार दिल चाहता है कि उस खाला को गोली मार दूं, क्यों, क्या उम्र होगी खाला की? छोड़ो यार, गोली मारो होगी कुछ, बूढ़ी है। तुम ये क्यों पूछ रहे हो? कासिम उसे घूरने लगा, कुछ नहीं, यूं ही, और ओह देखो राउंड खत्म हो गया है, अब उठो आओ मेरे साथ। वो दोनों झपटते हुए बार के काउंटर की तरफ चले, क्योंकि वो लड़की उसी तरफ जा रही थी। हमीद का ख्याल था कि वो वहां से शराब खरीद कर फिर अपनी मेज पर आ जाएगी, लेकिन उसकी उस सबक पर ओस पड़ गई, क्योंकि वो शायद चंद सेकंड के लिए काउंटर पर हाथ टेककर बारमैन की तरफ झुकी थी और फिर उसका रुख दरवाजे की तरफ हो गया था। हमीद बेबसी से उसे जाते देखता रहा, उसकी रफ्तार इतनी तेज थी कि हमीद ने ताकों का इरादा भी तर्क कर दिया। वैसे वो यूं ही बेख्याली में डाइनिंग हॉल तक जरूर चला आया। दूसरी तरफ कासिम था कि उसकी सरगोशियां किसी की तरह रुकने का नाम नहीं लेती थी, गई वो मुड़ी वो रुकी, या अल्लाह चली गई। फिर उसने भराई हुई आवाज में कहा, अब क्या होगा हमीद भाई, मेरा पुरता बनेगा? हमीद जल्लाकर उसकी तरफ मुड़ा, न जाने क्यों उसे कासिम पर गुस्सा आ गया था। उसकी बड़ी बहन कासिम की आवाज हलक में फंसने लगी, जहन्नम में जाए। अरे वाह, कासिम हाथ नचाकर बोला, वो साली चली गई तो मारो गोली, उसकी बहन बेचारी ने क्या कसूर किया है? हमीद जवाब दिए बगैर रिक्रिएशन हॉल की तरफ मुड़ गया। कासिम गोया दुम के साथ लगा हुआ था, वो हमीद का हाथ पकड़कर खींचता हुआ उस मेज पर लाया जहाँ से वो कुछ देर पहले उठे थे। बैठो प्यारे हमीद भाई, अल्लाह कसम बाज़ औकात तुमसे बड़ी मोहब्बत मालूम होती है। हाँ हो सकता है, मैं सर हिलाकर बोला, वो सोच रहा था कि उसने लड़की का ताकुब क्यों न किया, हो सकता है कि उस वक्त उसे नजर में रखना जरूरी रहा हो, वरना फरीदी उसे खसूसियत से यहाँ क्यों भेजता? अरे हमीद बागी दफतन, कासिम भराई हुई आवाज में बोला, वो देखो क्या है यार, हमीद झंझलाकर बोला और उसी तरफ देखने लगा जिधर कासिम देख रहा था, और फिर उसकी झंझलाहट बिल्कुल ही काफूर हो गई, क्योंकि वही लड़की फिर रिक्रिएशन हॉल में दाखिल हो रही थी, लेकिन इस बार वो तन्हा नहीं थी, उसके साथ एक मर्द भी था। चलो उठो, कासिम उसे झंझोड़ता हुआ बोला, बेकार है बेटा, अब वो तन्हा नहीं है तो इससे क्या, वो साला बोलेगा तो गर्दन तोड़ दूंगा, बस बैठे रहो। अच्छा, उसकी बहन हमीद कुछ न बोला, उसकी खोपड़ी पर अब बुरी तरह बर्फ पड़ गई थी, उसने जो कुछ सोचा था न हो सका। तीसरे राउंड के लिए मौसीकी शुरू होने वाली थी और लड़की के साथ आने वाला आदमी उसी की मेज पर था। हमीद ने पहले ही अंदाजा कर लिया था कि लड़की यहाँ तन्हा है, क्योंकि फरीदी ने जिस आदमी के मुतालिक फोन पर कहा था उस किस्म के किसी आदमी के साथ हमीद ने उसे नहीं देखा था, इसलिए वो इतनी देर तक कासिम के साथ सर मारता रहा था। उसका ख्याल था कि अगर कासिम उस लड़की के सर हो गया तो उसे पीछे छोड़ाना मुश्किल हो जाएगा, फिर ऐसे मौके पर अगर हमीद उसे कासिम से निजात दिलवा सकता तो उसकी तरफ लड़की का मतवजो हो जाना लाजमी था, मगर अब वो क्या करता, अब वो तन्हा नहीं थी, उसे उस आदमी पर बड़ा गुस्सा आ रहा था, वो लड़की की तरह कोई गैर मुल्की नहीं था, 30-35 साल का एक खुशरू और सेहतमंद जवान था, खदोखाल से सख्त गिरी मतरशेह थी। हमीद उसे घूरता रहा, मौसीकी शुरू हो गई लेकिन वो दोनों बैठे ही रहे। कासिम बड़बड़ा रहा था, हाय उसकी बड़ी बहन, वो गई निकल गई। हमीद ने दूसरी तरफ देखा, वो लंबी तड़ंगी औरत एक आदमी के साथ रक्स करने के लिए उठी थी। कासिम बुरी तरह हाथ मल रहा था। यार हमीद भाई, तुम दिल तोड़ देते हो, कासिम गुलगीर आवाज में बोला, तुम्हारी किस्मत ही खराब है, मैं क्या करूं, तुम कुछ ना करो, अब मैं खुद ही कुछ करूंगा। क्या करोगे? आग लगा दूंगा अपने घर में। चलो खामोश बैठो, खान बहादुर साहब का हंटर इस वक्त शायद भूल गए हो। हमीद ने कासिम को खामोशी से दांत पीसते देखा। रक्स शुरू हो चुका था और कभी कभी रक्कासों की भीड़ से दूसरी तरफ की गैलरी में बैठी हुई वो लड़की भी नजर आ जाती थी। दफ्तर एक बार हमीद को ऐसा लगा से अब वो अपनी मेज पर तन्हा हो, वो कुर्सी से उठ गया, अब वो दूसरी तरफ की पूरी गैलरी साफ देख सकता था और ये हकीकत थी कि अब वो लड़की अपनी मेज पर तन्हा थी। हमीद ने एक तवील सांस ली और दूसरी गैलरी की तरफ चल पड़ा, कासिम उसे पुकारता ही रह गया। दूसरी गैलरी में पहुंचकर वो लड़की के करीब ही खड़ा हो गया, लेकिन दफ्तर उसने महसूस किया कि वो कुछ खौफजदा सी है। हमीद ने चारों तरफ नजर दौड़ाई लेकिन वो आदमी آدمی کہیں نظر نہ آیا جو کچھ دیر پہلے اس کے ساتھ تھا. لڑکی خوفزدہ انداز میں ادھر ادھر دیکھ رہی تھی. ایک بار دونوں کی نظریں ملی اور پھر وہ مختلف سمتوں میں دیکھنے لگے. اچانک حمید آگے بڑھ کر آہستہ سے بولا, کیا آپ میری ہم رقص بننا پسند کریں گی؟ جی. وہ چونک پڑی اور پھر ایک پھیکی سی مسکراہٹ کے ساتھ بولی, مجھے افسوس ہے, میں بہت تھک گئی ہوں, تھکن تو زندگی کے ساتھ ہے. حمید فلسفیانہ انداز میں بولا, خیر میں خودکشی کر لوں گا. پھر اس نے محسوس کیا کہ لڑکی نہ صرف اسے شبہ کی نظر سے دیکھ رہی تھی بلکہ اس کے چہرے پر پھیلی ہوئی زردی کچھ اور گہری ہو گئی ہے. آپ کچھ خوفزدہ سی ہیں, حمید اس کے سامنے بیٹھتا ہوا بولا. او نہیں تو کیوں, لڑکی اب متحیر نظر آنے لگی تھی. آپ خوفزدہ ہیں؟ پھر آپ نے اس بے تکلف کی جرت کیسے کی؟ میں کوئی سوسائٹی گرل نہیں ہوں اور میں بھی کوئی لفنگا نہیں ہوں, ایک شریف آدمی. حمید مسکرایا, لڑکی کرسی کی پشت سے ٹک کر اسے گھرنے لگی. حمید اس کی آنکھوں میں دیکھتا ہوا مسکراتا رہا. دعوتن لڑکی آگے جھک کر میز پر کونیاں ٹیکتی ہوئی آہستہ سے بولی, کیا تم مجھے خوفزدہ کر سکتے ہو؟ ہرگز نہیں, یہاں میری حمایتی بھی موجود ہے. تم کوئی حرکت کر کے دیکھو, تم کسی غلط فہمی میں مبتلا ہو. کیا میں نے تم سے کہا تھا کہ یہاں بیٹھ جاؤ؟ لڑکی نے کسی آواز میں کہا. نہیں, پھر میں کیا بتاؤں, آج میرے اور تمہارے ستارے کچھ اسی قسم کے ہیں. لڑکی کچھ کہنے ہی کا ارادہ رکھتی تھی لیکن حمید نے اسے یک بیک چونکتے دیکھا. وہ حال کے صدر دروازے کی طرف دیکھ رہی تھی. حمید بھی مڑا لیکن دوسرے ہی لمحے میں اس کے ہونٹ کھلے اور ایک ہلکی سی سسکی ہونٹوں سے باہر آ گئی. اسے ایسا محسوس ہوا جیسے اس کے بازو میں سوئی چپ گئی ہو. اس کا بایاں ہاتھ بے اختیارانہ انداز میں بازو پر پڑا اور وہ پلٹ کر لڑکی کی طرف دیکھنے لگا. لڑکی نے کچھ اس انداز میں اپنی کرسی پیچھے کھسکائی جیسے یہ حرکت اسی نے کی ہو. حمید کو اپنے سارے جسم میں گرم گرم لہریں سی محسوس ہو رہی تھی اور جس جگہ سوئی کی چبھن سی محسوس ہوئی تھی وہاں اب اتنی تکلیف تھی جیسے وہ کوئی مواد بھرا پوڑا ہو. لڑکی اٹھ گئی مگر حمید زبان بھی نہ ہلا سکا. وہ اسے جاتے دیکھتا رہا لیکن اس کا جسم بے حصو حرکت تھا. آرکسٹرا کی موسیقی اسے ایسے لگ رہی تھی جیسے وہ کسی مچھلی مارکیٹ کا بے مینی شور ہو. اس نے اٹھنے کی کوشش کی لیکن شاید پیروں میں دم ہی نہیں تھا. اس کے سارے جسم سے ٹھنڈا پسینہ چھوٹ پڑا لیکن سوچنے سمجھنے کی صلاحیت اس میں موجود تھی. اس نے دوسری گیلری کی طرف دیکھا. قاسم اب بھی وہاں موجود تھا اور حمید ہی کی طرف دیکھ رہا تھا. حمید اسے بلانے کے لیے زور زور سے سر ہلانے لگا. پھر کچھ دیر بعد وہ اس سے کہہ رہا تھا, قاسم مجھے گھر پہنچا دو, خدا کی قسم میں اپنی قوت سے چل بھی نہیں سکتا, شاید تمہیں مجھ کو گود میں اٹھانا پڑے. اماں نہیں, کیوں مزاق کرتے ہو؟ قاسم ہنسنے لگا. میں سچ کہہ رہا ہوں, حمید اپنے خوش کوٹوں پر زبان پھیر کر بولا. جلدی کرو یا پھر فریدی صاحب کو فون کر دو. خطرناک تحفہ. رشیدہ نے چائے کی ٹرے کے ساتھ ہی اخبار بھی میز پر رکھ دیا لیکن اس کے باوجود بھی جب انور نے چائے انڈیلتے وقت اخبار کا مطالبہ کیا تو اسے غصہ آ گیا. تم اندھے ہو شاید؟ ہاں میں اندھا ہوں, اس لیے آج سے خبریں بھی تم ہی پڑھ کر سناؤ گی. میں نوکر ہوں تمہاری؟ یہ ایک بہت پرانا سوال ہے جس کا جواب میں نے کبھی نہیں دیا. پچھلی رات کیا ہوا تھا؟ رشیدہ اسے گرتی ہوئی بولی. کچھ بھی نہیں, جس بات کا تعلق تمہاری ذات سے نہ ہو اسے جنا چیڑا کرو. آبزرور کا اداریہ پڑھا ہے تم نے؟ میرے پاس برباد کرنے کے لیے وقت نہیں ہے, یہ بہت اچھا ہے, ورنہ تم اس وقت چائے میں شکر کی بجائے سینکھیا استعمال کرتے. کیوں, کل تم نے آر لکھنؤ میں کس لڑکی کو شراب پلائی تھی؟ اوہ, تو کیا اس کے متعلق کچھ ہے؟ ہاں ہاں, تو یہ حقیقت ہے. کیا لکھا ہے اس نے؟ رشیدہ اخبار اٹھا کر پڑھنے لگی. کرائم رپورٹر کے جرائم. ایک مقامی اخبار کا کرائم رپورٹر پچھلی رات ایک بڑے ہوٹل میں شراب پی کر ننگا ناچتا رہا. یہ رپورٹر شہر میں خاصی شہرت رکھتا ہے اور اعلیٰ پولیس افسروں سے اس کے مراسم ہیں. غالباً یہی وجہ ہے کہ اخلاقی اور سماجی پابندیوں کا قائل نہیں ہے. اگر یہ حرکت کسی اور سے سرزد ہوتی تو وہ اس وقت جیل میں ہوتا, لیکن ظاہر ہے کہ وہ ان لوگوں سے مراسم رکھتا ہے جو قانون کے مخالف کہلاتے ہیں. پچھلی رات آر لکھنؤ میں جو ہنگامہ ہوا, اگر دنیا کے کسی دوسرے مہذب ملک میں ہوا ہوتا تو بس بند کرو, انور ہاتھ اٹھا کر بولا. تو یہ حقیقت ہے, رشیدہ نے کہا اور جواب کا انتظار کے بغیر بولی. اور وہ سرمایہ دار لڑکی کون تھی؟ شاہینہ, اس کے متعلق کیا ہے؟ وہ بھی برہنہ ہو کر اس کرائم رپورٹر کے ساتھ ناچتی رہی اور آبزرور کا ایڈیٹر اپنے دفتر میں سارنگی بجاتا رہا تھا. خیر اس کی بھی شامت آ گئی ہے. قصہ کیا تھا؟ شاہینہ پر کسی قسم کا دورہ پڑا تھا اور اس نے اپنے کپڑے پھاڑ ڈالے تھے اور تم اور اب مجھ پر اس وقت دورہ پڑنے والا ہے. پرواہ مت کرو, رشیدہ گردن جھٹک کر بولی. اس وقت بھی میرے پیروں میں باٹا کے سینڈل ہیں. تم آخر شاہینہ کو وہاں لے کیوں گئے تھے؟ کیونکہ اسی کی بدولت میرے قرض خواہوں نے پھر مجھ سے محبت شروع کر دی ہے. او تو کیا وہ تم سے کوئی کام لے رہی ہے؟ انور کچھ نہ بولا. رشیدہ چندلہ میں اسے گھورتی رہی پھر بولی, تم یہ بات مجھ سے کیوں چھپا رہے ہو؟ تم پر ظاہر ہی کون سی بات ہے, میں پوچھنا بھی نہیں چاہتی, رشیدہ چڑھ کر بولی. شکریہ, انور چائے پیتا رہا. اخبار اس کے سامنے تھا. دفتر اس کی نظر ایک دلچسپ خبر پر پڑی. خود اس کا اخبار اس خبر سے محروم ہی رہ گیا تھا. اگر پچھلی رات وہ خود بھی ایک معاملے میں نہ الجھ گیا ہوتا تو یہ خبر نامکمل صورت میں نہ شائع ہوئی ہوتی. خبر تھی محکمہ سراغ رسانی کے ایک آفیسر کیپٹن حمید کا حیرت انگیز تجربہ. گزشتہ شب آفیسر مذکور کو ایک حیرت انگیز واقعہ سے دوچار ہونا پڑا. وہ میپول رقص گاہ میں ایک غیر ملکی خاتون سے گفتگو کر رہے تھے. دفتن انہوں نے اپنے دانے بازو میں چبھن سی محسوس کی اور ان کا جسم بے حص و حرکت ہو گیا. ان کا بیان ہے کہ چبھن محسوس ہونے سے قبل وہ اس خاتون کی طرف متوجہ نہیں تھے. وہ یقین کے ساتھ نہیں کہہ سکتے کہ اس واقعے میں ان خاتون کا ہاتھ تھا یا وہ بھی اس سے لاعلم تھی. ذرا ہی دیر میں آفیسر مذکور کی حالت غیر ہو گئی. وہ ان خاتون سے اپنی کیفیت بھی بیان نہ کر سکے اور وہ اٹھ کر چلی گئی. ان کی ملاقات اس واقعے سے چند منٹ پہلے ہوئی تھی. آفیسر مذکور ان کے نام سے بھی واقف نہیں ہے. ان کا بیان ہے کہ جس جگہ چبھن محسوس ہوئی تھی وہ ذرا ہی سی دیر میں کسی پھوڑے کی طرح دکھنے لگی. وہ اس طرح بے حص و حرکت ہو گئے تھے کہ ان کے ایک دوست انہیں گود میں اٹھا کر رقصگاہ سے باہر لے گئے اور پھر جب وہ ان کی کار پر گھر جا رہے تھے تیز اور ٹھنڈی ہوا کے جھونکے انہیں حیرت انگیز طور پر پہلے ہی کسی حالت میں لے آئے. ان کا جسم پہلے ہی کی طرح چاقو چبند ہو گیا اور بازو کی تکلیف بھی اتنی ہی رہ گئی جتنی کسی سوئی کے چبھ جانے کی بنا پر ہو سکتی ہے. بعد کی اطلاع ہے کہ ان کے طبی معائنے سے بس اتنا ہی معلوم ہو سکا کہ بازو میں کوئی نوکیلی چیز چبھ گئی تھی لیکن اس کے خراب اثرات ان کے خون میں نہیں مل سکے. ڈاکٹر کی رائے ہے کہ وہ چبھنے والی چیز ایک معمولی سوئی کے علاوہ اور کچھ نہیں ہو سکتی. واہ بھائی کیا بات ہوئی, انور بڑبڑایا. کیا رشیدہ چونک پڑی. انور نے اخبار اس کی طرف پڑھا دیا. جب رشیدہ پڑھ چکی تو اس نے کہا آخر اس خبر کی اشاعت کی کیا ضرورت تھی. ہے دلچسپ مگر وہ تو آر لکھنؤ میں تھا اور یہ خبر میں پول سے تعلق رکھتی ہے. اتنے میں فون کی گھنٹی بجی اور انور نے ہاتھ بڑھا کر ریسیور اٹھا لیا. انور دوسری طرف سے نسوانی آواز آئی, کون او کپڑے پہن رکھے ہیں تم نے. انور خدا کے لیے میرا مزہ کا نہ اڑاؤ, اب شاید ہی تم مجھے کبھی گھر سے باہر دیکھ سکو. انور میں التجا کرتی ہوں کہ میری بات سن لو, اس قسم کا دورہ مجھ پر کبھی نہیں پڑا, میں کسی ذہنی مرض میں مبتلا نہیں ہوں. آر لکھنؤ کے مینیجر کا خیال ہے کہ تم بھنگ پی کر آئی تھی. بکواس ہے سگریٹ کے علاوہ اور میں ہر قسم کے نشے سے دور رہتی ہوں. خیر تو اب کیا کہنا چاہتی ہو. ممی یقیناً کسی مصیبت میں مبتلا ہے, وہ کچھ کھل رہی ہیں لیکن اسی حد تک مجھے تم سے نہ ملنے دیں. ان کا خیال ہے کہ یہ اسی خطرناک آدمی کی حرکت تھی جو آج کل ان کی پریشانی کا باعث بنا ہوا ہے. اس نے شاید انہیں اس سے آگاہ بھی کر دیا ہے. اس نے کہا ہے کہ اگر اب اس گھر کے کسی فرد نے پولیس یا کسی پرائیویٹ سراغ رساں سے ساز باز کرنے کی کوشش کی تو اسے اسی طرح ذلیل کیا جائے گا. او لیکن تمہاری ممی کچھ بتانے پر تیار نہیں. نہیں قطعی نہیں. وہ کہتی ہیں کہ اگر تم میری زندگی چاہتی ہو تو اپنی زبان ہر معاملے میں بند رکھو, یہ بہت بری بات ہے. پھر اب تم کیا چاہتی ہو. میں اب بھی وہی چاہتی ہوں جس کے لیے تم سے ملی تھی. اپنی ممی کی تنبیہ کے باوجود بھی تم وہ طریقہ کیوں نہیں اختیار کرتے کہ کسی کو اس کا علم نہ ہو سکے. ہو سکتا ہے مگر اس طریقے کے اخراجات ذرا لمبے ہو جائیں گے. انور نے رشیدہ کو آنکھ مار کر کہا اور رشیدہ ہونٹ سکوڑ کر رہ گئی. اخراجات کی پرواہ نہ کرو. دوسری طرف سے آواز آئی, اور آج تم میری سالگرہ کی تقریب میں شرکت کر رہے ہو. آہا او ہو, اچھا مگر تم مجھے پہچانو گی کیسے. آہا اوہ اچھا مگر تم مجھے پہچانو گی کیسے. بس جسے نہ پہچانتی ہوں گی وہی تم ہوگے. سب تمہارے جان پہچانے آدمی ہوں گے. ہاں اور تمہارے سبھی دوستوں سے تمہاری ممی واقف ہوں گی. نہیں بتیروں کو نہیں جانتی. بس ٹھیک ہے میں آؤں گا. میں دراصل تمہیں اس لیے بلا رہی ہوں کہ تم ان دونوں گدوں کو دیکھ لو. ڈنکی ٹیلس کے متعلق کہہ رہی ہو. ہاں وہی دونوں ہو سکتے ہیں, ممی کی پریشانی کی وجہ وہی ہوں. میں آؤں گا. اچھا بس نہیں اور کچھ نہیں. انور نے ریسیور رکھ دیا اور رشیدہ کو آنکھ مار کر مسکرانے لگا. سنا تم نے, اس نے اس انداز میں کہا جیسے رشیدہ بہری ہو. میں اس کیس کے اختتام پر ایک اچھی سی کار خرید رہا ہوں. وہ تو تم کئی کیسوں کے اختتام پر خرید چکے ہو. نہیں اس بار ضرور خرید لوں گا, دیکھوں گی. انور ناشتہ ختم کر کے اٹھ گیا. رشیدہ وہیں بیٹھی رہی لیکن وہ انور سے کچھ برگشتہ سی معلوم ہو رہی تھی. اسی شام کو انور میک اپ میں ارشاد منزل جا پہنچا. اس میک اپ میں وہ یوریشین معلوم ہو رہا تھا. ارشاد منزل کا بڑا ہال کافی نفاست کے ساتھ سجایا گیا تھا اور شاید اس وقت آدھے سے زیادہ مہمان وہاں پہنچ چکے تھے. انور نے شاہینہ کی جستجو میں چاروں طرف نظر دوڑائی لیکن وہ کہیں نظر نہ آئی. انور نے سوچا کہیں وہ پہچان نہ لیا جائے کیونکہ اس کی موجودہ حیثیت میں وہاں اس کا ایک بھی شناسا نہیں تھا. وہ شاہینہ کی تلاش میں ادھر ادھر بھٹکتا رہا ہے. ویسے اسے بھیڑ میں کسے پڑی تھی کہ اس کی طرف توجہ دیتا ہے. یہ مجمع کسی پبلک جلسے کسی نوعیت کا حامل تھا لیکن آخرکار انور نے اندازے سے ان باپ بیٹے کو پہچان لیا جنہیں دکھانے کے لیے شاہینہ نے اسے مدعو کیا تھا. وہ دونوں ایک میز کے قریب کھڑے کسی مسئلے پر بحث کر رہے تھے. انور ان کی پشت پر کھڑا ہو کر دیوار سے لگی ہوئی ایک پینٹنگ دیکھنے لگا. معمر آدمی خاصا تنومند اور اس کی داڑھی سرخی مائل تھی. اگر نوجوان کے چہرے پر بھی ویسی ہی داڑھی ہوتی تو دونوں کو پہچانا مشکل ہو جاتا. بیٹا اپنے باپ کی ہوبہو نقل تھا. فرق بس اتنا ہی تھا کہ اس کے چہرے پر داڑھی نہیں تھی. جب عقل نہیں رکھتے تو بکواس کیوں کرتے ہو, بوڑھا نوجوان سے کہہ رہا تھا. ڈیڈی میں تم سے زیادہ عقل رکھتا ہوں, جب دل چاہے کر لو. عقل کا مقابلہ, نوجوان برا سا منہ بنا کر بولا. تم گدے ہو, میری رگوں میں تمہارے خون دوڑ رہا ہے ڈیڈی. तो इससे क्या होता है, तुम इसके बावजूद भी गधे हो सकते हो, बात आगे ना बढ़ सकी क्योंकि ठीक उसी वक्त शाहीन इधर आ निकली। वो आज खिलाफ मामूल गरारे और फिराक में थी। नौजवान डंगी टेल ने अपने हलक से अजीब सी आवाज निकाली और उसे रोककर बोला, मुझे माफ करना मिस इरशाद, तुम इस लिबास में बहुत अच्छी लगती हो, क्यों डैडी? ओ यकीनन, बूढ़ा डंकी टेल सर हिलाकर शफकत आमेद मुस्कुराहट के साथ बोला, शुक्रिया शाहिना। बड़े दिल आवेज अंदाज में मुस्कुराए और अनवर पर एक चटती हुई सी नजर डालती हुई आगे बढ़ गई। डैडी, नौजवान डंकी टेल बोला, ये लड़की मुझे ख्वाब दिखाती है। हाँ हाँ, हो सकता है, बूढ़े ने ठंडी सांस ली। तुमने ठंडी सांस क्यों ली डैडी? नौजवान बोला। हंटर, मैं तुम्हें बहुत पीटूंगा गधे। नहीं बताओ, क्या वो तुम्हें भी अच्छी लगती है? हंटर, प्लीज होल्ड योर टंग, वरना मुझे यहाँ इस तकरीब के मौके पर भी गुस्सा आ सकता है। तुम्हें बहुत दिनों से गुस्सा नहीं आया डैडी, मैं देखना चाहता हूँ। बकवास बंद करो, बूढ़े ने कहा और वहाँ से चला गया। हंटर डंकी टेल इस अंदाज में उसके पीछे चल रहा था जैसे सर पर चपत रसीद करने का इरादा रखता हो। अनवर भी वहाँ से हट गया, वो शाहीने से मिलना चाहता था, आखिर वो उसे एक जगह मिल ही गई। मुबारक हो मिस इरशाद, इसने कहा। शुक्रिया शुक्रिया, शाहीने गर्मजोशी से मुसाफा करते हुए बोली। वो टहलते हुए एक तरफ चले गए। शाहीने ने कहा, ये बिल्कुल ठीक है, अगर तुम अजनबी ना होते तो मैं तुम्हें ना पहचान सकती, वाकई कमाल करते हो तुम भी। उन दोनों के करीब खड़े थे। हाँ, मैंने उन्हें देखा था और वो दोनों काफी देर तक तुम्हारे हुसन की तारीफ करते रहे थे। मैं नहीं समझ सकती कि वो किस किस्म के बाप बेटे हैं, मैं भी नहीं समझ सका। अच्छा बस, अब मैं चली, मैं जरा उधर भी जाऊंगा जहाँ उस रात तुमने अपनी मम्मी को किसी से गुफ्तगू करते सुना था। जहाँ दिल चाहे जाओ, मगर तुम्हारा नाम क्या है? जोसेफ पीटर। डिनर टेबल पर तुम्हारा कार्ड लगवाए देती हूँ। हाँ हाँ, मगर ये जरूरी नहीं है कि मैं डिनर तक यहाँ ठहरूं। ओहो, ऐसी गलती मत करना, यकीनन वो नामालूम आदमी बहुत चालाक है, वरना उसे हमारे मुतालिक कैसे मालूम होता। खैर, जैसा मुनासिब समझूंगा वैसा करूंगा, अनवर ने कहा। वो चली गई और अनवर इधर उधर चलता रहा। हाल में शराब की ट्रालियां चल रही थी, एक उसके पास भी रुकी, लेकिन अनवर ने सिर्फ लेमन पर कनात की। अगर वो शराब पीता भी होता तो कम अज कम इस मौके पर हरगिज ना पीता। इस दौरान में एक बार बेगम इरशाद से भी मतभेद हुई और उसने बड़े बदकलफाना अंदाज में मुबारकबाद पेश की, लेकिन बेगम इरशाद ने शुक्रिया अदा करते वक्त ये जायदा उन्होंने दिया कि वो उसे पहचानती नहीं है। अनवर ने सोचा कि अब इस तरह दूसरों से कटे कटे फिरना मुनासिब नहीं है, लिहाजा वो नौजवानों के एक झुंड में जा मिला। उन लोगों ने नौजवान डंकी टेल को घेर रखा था और उसे उर्फ आम में बुरी तरह घिस रहे थे। उन्होंने शायद उसके नाम पर बहस छेड़ रखी थी और हंटर डंकी टेल कह रहा था, आप लोग गलत समझे, हमारे नाम के हिज्जे वो नहीं है जो गधे की दुम के होते हैं। DUNKI डंकी TALE टेल, लेकिन अगर हम इसे अपनी जबान में लिखेंगे तो गधे की दुम ही पड़ेंगे, किसी ने कहा। मजबूरी है, हंटर डंकी टेल मायूसाना अंदाज में सर हिलाकर बोला, आपके दूसरे भाइयों के क्या नाम है? डैडी ने एक ही शादी की थी, हंटर ने आहिस्ता से कहा, इसलिए कोई दूसरा भाई नहीं है। इस पर कहका पड़ा और हंटर अहमकाना अंदाज में एक एक की सूरत देखने लगा था। तुम अपनी पैदाइश के वक्त कितने बड़े थे, किसी ने सवाल किया। ठहरिए, डैडी से पूछ रहा हूँ, हंटर ने कहा और भीड़ हटाता हुआ निकल चला गया। लोग हंसते रहे, लेकिन अनवर की नजरें उसका ताकुब कर रही थी। वो अपनी डैडी के पास जाने के बजाय एक दरवाजे में मुड़ गया। उसका डैडी राजर डंकी टेल शहर के बड़े सरमायेदार से गुफ्तगू कर रहा था। अनवर भी टहलता हुआ उसी दरवाजे की तरफ चला, लेकिन अभी दरवाजे तक पहुंचा भी नहीं था कि खाने के लिए गांग बजा। ये हकीकत थी कि अनवर खाने के लिए वहाँ नहीं रुकना चाहता था। इसने बड़ी तेजी से कदम बढ़ाए और उसी दरवाजे से गुजर गया जिससे हंटर डंकी टेल गुजरा था। उसने खुद को राहदारी में पाया और उस तवक्को पर आगे बढ़ता चला गया कि मुमकिन है आगे जाकर उस इमारत से बाहर निकलने के लिए रास्ता मिल जाए। इस राहदारी में दोनों तरफ दरवाजों और खिड़कियों के सिलसिले फैले हुए थे। अचानक एक दरवाजे से एक आदमी कुछ इतनी तेजी से निकला कि अनवर से टकरा गया और उसके हाथों में दबा हुआ डब्बा फर्श पर गिर पड़ा, जिसे उठाने के लिए वो बड़ी फुर्ती से झुकाई। हंटर डंकी टेल था और डब्बा उठा लेने के बाद कुछ इस अंदाज में हंसने लगा था जैसे चोरी करता हुआ पकड़ा गया हो। ये वो बुखलाए हुए अंदाज में बोला, मिस इरशाद के लिए तोहफा है, तो फिर मैं क्या करूं? अनवर से घूरने लगा। ओहो, देखिए, मैं इस मुल्क में नो वारिद हूँ, मैं नहीं जानता कि यहाँ की लड़कियाँ क्या पसंद करती हैं, इसलिए आप जरा इसे देख लीजिए। जी हाँ, मैं आपका ये एहसान हमेशा याद रखूंगा, वादा करता हूँ। फिर जैसे ही उसने डब्बे का ढक्कन खोला, अनवर उछल कर पीछे हट गया क्योंकि डब्बे में एक सिया रंग का सांप फुन काड़े खड़ा बार बार अपनी सुर्ख जबान बाहर निकाल रहा था। अनवर के होंठ भींच गए और भवें तन गईं। ऐसा मालूम हुआ जैसे वो दूसरे ही लम्हे में डंकी टेल पर हमला कर बैठेगा। जुर्मिया मुजरिम, डंकी टेल खड़ा हंस रहा था। मैं बताऊं तुम्हें, अनवर दांत पीस कर बोला, मैं शुक्रिया अदा करूंगा, पता नहीं वो इस तोहफे को कबूल करे या न करे। अनवर ने हाथ बढ़ाकर उसका गरीबान पकड़ लिया। अरे अरे, ये क्या? डंकी टेल बुखलाकर पीछे हटा। मैं भी मजाक की हिस्सा रखता हूँ, अनवर ने गरीबान पर गिरफ्त मजबूत करते हुए कहा, और मेरा मजाक इसी किस्म का होता है। ये नकली सांप है दोस्त, डंकी टेल ने कहा लगाया। क्या? अनवर की गिरफ्त ढीली पड़ गई। हाँ, डंकी टेल
سانپ کا سر چھوتا ہوا مسکرایا. ربر کا سانپ اور پارے کا بیلنس, یہ زبان کی حرکت پارے کے بیلنس کا نتیجہ ہے. وہ انور نے مسکرا کر گربان چھوڑ دیا اور ڈبا اپنے ہاتھوں میں لے کر سانپ کا جائزہ لینے لگا. وہ کاریگری کا ایک بہترین نمونہ تھا. آؤ آؤ ہنٹر ڈنکی ٹیل, انور کا ہاتھ پکڑ کر کھینچتا ہوا بولا. خاصی تفریح رہے گی. انور نہایت اطمینان سے اس کے ساتھ چلتا رہا. لوگ ڈائننگ ہال کی طرف جا رہے تھے. ہاں یہ لوگ کہاں جا رہے ہیں, ڈنکی ٹیل نے حیرت ظاہر کی. کھانے کے لیے کانک بجا ہے. او ہو, مگر ابھی کیک تو نہیں کاٹا گیا. او یہ رسم اس گھر میں نہیں ہوتی, انور بولا. تب پھر میں یہ تحفہ کس وقت دوں گا, کھانے کے بعد؟ عجیب بیتو کی بات ہے, یہ باسٹرڈ سالگرہ ہے, دوگلی یوریشین, انور ہونٹ سکوڑ کر بولا. ہاں ہاں, ڈنکی ٹیل نے کہکا لگایا. تم بھی تو یوریشین ہو, کیا تم باسٹرڈ کہو گے خود کو؟ یقیناً اگر میں یوریشین ہوں تو ضرور باسٹرڈ کہوں گا خود کو. وہ دونوں بیچ ڈائننگ ہال میں آئے اور انور کو اپنی نشست تلاش کرنے میں تھوڑی دشواری بھی ہوئی, کیونکہ ہال میں تقریباً 150 مہمان تھے. وہ تین آدمی نشستوں کے چارٹ لیے پھر رہے تھے. ایک نے انور کی بھی مدد کی. ڈنکی ٹیلز ایک ہی میز پر تھے. کھانے کی ٹرالیاں گردش میں آ گئی. انور دونوں ڈنکی ٹیلوں کو گھور رہا تھا, لیکن شاید ہنٹر ڈنکی ٹیل اسے بھول ہی گیا تھا کیونکہ اس نے ایک بار بھی اسے نظر اٹھا کر نہیں دیکھا. مدھم سروں میں آرکسٹرا بجتا رہا اور ہاتھ اٹھ اٹھ کر منہ کی طرف جا رہے تھے. اچانک پورا حال تاریخ ہو گیا اور بیک وقت میں تیری تہیر آمیز آوازیں سنی گئیں. پھر کسی عورت کی چیخیں سنائی دینے لگی اور انور اچھل کر کھڑا ہو گیا. پھر ایسا معلوم ہوا جیسے کوئی میز الٹ گئی ہو. برتنوں کے ٹوٹنے کی آوازیں اندھیرے میں ٹکرائیں. آرکسٹرا تو اسی وقت بند ہو گیا تھا جب روشنی غائب ہوئی تھی. شور بڑھ گیا, پھر روشنی بھی غائب ہو گئی تھی. لوگ حیران و سراسیما کھڑے تھے اور شاہینہ ایک جگہ اچھل اچھل کر اپنے بال نوچ رہی تھی, کپڑے پھاڑ رہی تھی. چند لمحے سب کے سب بے حس و حرکت کھڑے رہے. پھر یک بیک سارا حال گونجنے لگا. جس کے منہ میں جو بھی آیا کہہ رہا تھا. انور نے بیگم ارشاد کو دیکھا جو بلبلاتے ہوئے شاہینہ کی طرف دوڑی جا رہی تھی. میری بچی میری بچی, لیکن شاہینہ کے ہاتھ اسی رفتار سے کپڑوں پر چلتے رہے اور ذرا ہی سی دیر میں اس کے جسم پر دھجیاں جھول رہی تھی. تین چار عورتیں اسے پکڑ کر بدکت تمام دوسرے کمرے میں لے گئی. مہمان ذہنی کشمکش میں مبتلا ہو گئے تھے. انہیں کیا کرنا چاہیے, چونکہ یہ سب کچھ غیر متوقع طور پر ہوا تھا, اس لیے شاید ان کے سوچنے سمجھنے کی صلاحیت ہی جواب دے گئی تھی. اور انور سوچ رہا تھا کہ وہ پہچان لیا گیا ہے, ورنہ شاہینہ اس حال کو کیوں پہنچتی. لیکن اب یہ بھی دشوار تھا کہ انور باہر نکل جاتا. ویسی کی اور بات ہے کہ اس واقعے سے اس کی ضدی طبیعت جاگ اٹھی. ہو دفتن اسے دونوں ٹنکی ٹیلوں کا خیال آیا اور اس کی نظریں بے چینی سے حال میں چکرانے لگی. آخر ایک جگہ اسے ہنٹر ڈنکی ٹیل دکھائی دیا, لیکن بوڑھا ڈنکی ٹیل کہیں نظر نہ آیا. خواتین و حضرات, بیگم ارشاد ہچکیوں اور سسکیوں کے درمیان کہہ رہی تھی, مجھے افسوس ہے کہ شاہینہ پر آج پھر دورہ پڑ گیا ہے. اس سے پہلے بھی ایک بار پڑ چکا ہے. ایسے حالات میں میں ہمدردی کی مستحق ہوں, مجھے انتہائی شرمندگی ہے. اور پھر وہ اس سے آگے بھی کچھ نہ کہہ سکی کیونکہ پھوٹ پھوٹ کر رونے لگی تھی. کوئی بات نہیں کوئی بات نہیں, چاروں طرف سے آوازیں آئیں, ہمیں افسوس ہے. دو چار لوگ آگے بڑھے اور بیگم ارشاد بھی ڈائننگ ہال سے لے جائی جانے لگی. کچھ لوگ باہر جا رہے تھے. انور نے سوچا کہ اب اس کا یہاں ٹھہرنا مناسب نہیں ہے, لہٰذا وہ بھی دروازے کی طرف بڑھا. پھر شاید ہنٹر ڈنکی ٹیل نے اسے پہچان لیا اور آگے بڑھ کر بولا, یہ کیا ہو گیا مسٹر, اب میرے تحفے کا کیا ہوگا؟ آئندہ سالگرہ کے منتظر رہو, انور لاپرواہی سے کہتا ہوا ڈائننگ ہال سے نکل آیا. لیکن وہ ڈنکی ٹیل کے متعلق بہت کچھ سوچ رہا تھا. راہداری اتنی کشادہ نہیں تھی کہ 150 آدمی بیاوقت اس میں سے گزر سکتے, اس لیے وہاں بھیڑ معلوم ہونے لگی. اور جب انور اپنے لیے راستہ بنا رہا تھا, اسے ایسا محسوس ہوا جیسے اس کی بائیں ران میں سوئی چپ گئی ہو. انور بھوکھلا کر پیچھے ہٹا اور ایک آدمی سے ٹکرا گیا. ذرا دیکھ کر جناب, اس نے کہا. اور انور نے معذرت کر کے آگے بڑھنا چاہا, مگر اسے ایسا محسوس ہوا جیسے اس کا جسم حیرت انگیز طور پر ہلکا ہو گیا ہو, اور اگر اس نے ایک پیر بھی زمین سے اٹھایا تو فضا میں معلق ہو جائے گا. ساری جسم میں گرم گرم سی لہریں دوڑ رہی تھی. دوسرے ہی لمحے میں اسے وہ خبر یاد آ گئی جو اس نے کیپٹن حمید کے متعلق آج ہی ایک مقامی روزنامے میں پڑھی تھی. وہ کسی نہ کسی طرح دیوار سے جا لگا اور دوسرے لوگ اسے گھورتے ہوئے گزرتے رہے. اس نے دونوں ڈنکی ٹیلوں کو بھی دیکھا جو خراما خراما چلے جا رہے تھے, لیکن اس میں اتنی سخت نہیں رہ گئی تھی کہ اپنی جگہ سے جنبش بھی کر سکتا. کچھ دیر بعد راہداری سنسان ہو گئی. اب انور کی ران میں تکلیف بھی بڑھنے لگی تھی. جہاں کچھ دیر پہلے صرف ایک معمولی سی سوئی کی چبھن محسوس ہوئی تھی, وہاں اب ایسا معلوم ہو رہا تھا جیسے گولی لگی ہو. کھڑے رہنا مشکل ہو گیا. وہ محسوس کر رہا تھا کہ وہ داہنی جانب گر رہا ہے, لیکن خود کو گرنے سے روک نہ سکا. اور پھر وہ ایک بے بس چوپائے کی طرح زمین پر پڑا, گہری گہری سانسیں لے رہا تھا. ران کی تکلیف اتنی بڑھ گئی تھی کہ وہ بمشکل تمام اپنی کراہیں روک سکا. یہ سب کچھ تھا, لیکن سوچنے سمجھنے کی صلاحیت نہیں زائل ہوئی تھی. وہ سوچ رہا تھا کہ اگر اس وقت کوئی ادھر آ نکلا تو اسے ایک بار پھر بیگم ارشاد کی بکواس سننی پڑے گی. پھر उसने सोचा मुमकिन है अब बेगम इरशाद इधर आ ही रही हो और शाइना की हालत इसीलिए बिगड़ी थी कि वो इस वक्त वहाँ मौजूद था, लिहाजा हो सकता है कि उसे बेदस्तोपा कर देने का मकसद भी यही हो कि बेगम इरशाद इस बार अच्छी तरह उसकी खबर ले और वो फिर कभी इधर रुख करने की भी जुरत ना कर सके। अनवर ने गलत नहीं सोचा था, थोड़ी देर बाद बेगम इरशाद उसके सर पर मौजूद थी, उसके साथ चार मुलाजिम भी थे। मिस्टर जोसेफ पीटर वो रुक रुक कर दांत पीसती हुई बोली, फिर नौकरों से कहा इसे उठाओ। अनवर कुछ ना बोला, हकीकत ये थी कि वो बोल ही ना सकता था क्योंकि उसकी जबान भी बकिये जिस्म की तरह हरकत नहीं कर सकती थी, मगर ये बड़ी अजीब बात थी कि वो सोच सकता था। नौकर उसे उठाए हुए एक कमरे में लाए और बेगम इरशाद के इशारे पर उसे आराम कुर्सी में डाल दिया गया, उसके कपड़े उतार कर पंखे खोल दो। इतना कहकर वो वहाँ से चली गई। जिस आराम कुर्सी पर अनवर को बिठाया गया था उसके तीन तरफ तीन मेजों पर पंखे रखे हुए थे। थोड़ी देर बाद अनवर के जिस्म पर सिर्फ जेर जामे रह गए और तीन पंखों की तेज हवा उसे जिस्म के अंदर उतरती हुई महसूस हो रही थी और फिर वो हैरत अंगेज तौर पर ठीक होता गया। 15 मिनट बाद वो अपनी असली हालत पर आ गया। रान की तकलीफ भी घटकर सुई की चुभन ही की बराबर रह गई थी। अब पंखे बंद कर दो, अनवर ने नौकरों से कहा, मैं बिल्कुल ठीक हूँ, मेरे कपड़े उठाओ। कपड़े उसे दिए गए और एक नौकर बाहर चला गया। अनवर समझता था कि वो बेगम इरशाद को इसकी इत्तला देने गया है। उसने बड़ी तेजी से कपड़े पहनने और जेब से सिगरेट केस निकालकर एक सिगरेट मुंतखब की और फिर उसे होंठों में दबाकर सुलगाने ही वाला था कि बेगम इरशाद कमरे में दाखिल हुई। तुम यहाँ क्यों आए थे वो गर्जी? अनवर ने सिगरेट सुलगाकर लापरवाही से डीएसएलआई एक तरफ डालते हुए कहा, मधु किया गया था, मैं तुम पर केस दायर कर दूंगी, तुम मेरी बच्ची को बेला फिसलाकर उससे बड़ी बड़ी रकमें ईंट रहे हो। आहा, मिस शाहिना मेरी कर्जदार है, वो मुझसे 10,000 रुपए कर्ज लेकर जुए में हार चुकी है। मैं देखो मैं तुम्हें फिर समझाती हूँ कि उसे मिलना जुलना तर्क कर दो वरना तुम्हारे इंजाम पर कोई रोने वाला भी ना मिलेगा। शहर की दो बड़ी माँ बेटी मेरी कब्र पर दो आंसू जरूर गिराएंगी, मुझे यही तवक्को है। लेकिन बेगम इरशाद मुझे हैरत है कि आप इस नई बीमारी के इलाज से बखूबी वाकिफ हैं। पिछली रात यही बीमारी महकमा सुराख रसानी के एक ऑफिसर कैप्टन हमीद को भी हो गई थी। हो गई होगी, बेगम इरशाद ने लापरवाही से कहा, तुम मुझे किसी तरह भी धमका नहीं सकते। मैं जानती हूँ कि कानून का सामना किस तरह करना चाहिए। शाहिना का अब क्या हाल है? बस अब तुम चुपचाप यहाँ से चले जाओ। क्या शाहिना ने आपको जोसेफ पीटर की असलियत से आगाह किया था? मैं कुछ नहीं जानती। अगर अब तुम 3 मिनट के अंदर ही अंदर यहाँ से ना चले गए तो मैं तुम्हें सड़क पर फेंकवा दूंगी। अनवर ने मेज से अपनी फुल ठेट उठाई और खत्म होते होते सिगरेट से दूसरा सिगरेट सुलगाया, फिर मुस्कुराकर बोला, जब कोई मुसीबत पड़े मुझे जरूर याद कीजिएगा बेगम इरशाद। वो दरवाजे की तरफ बढ़ा लेकिन फिर रुक गया और बेगम इरशाद की तरफ मुड़े बगैर बोला, मेरी रूह इस इमारत के गिर्द हमेशा मंडलाती रहेगी। वो तेजी से चलते हुए इमारत के बाहर निकल आया। कंपाउंड में कई जगह बल्ब रोशन थे और शायद किसी गोशे में भी अंधेरा नहीं था। वो अब वहां रुकना नहीं चाहता था, वैसे अगर अंधेरा होता तो इससे फायदा उठाने की कोशिश जरूर करता। वो पर आ गया मगर इस तरह चुपचाप चले जाना उसकी तबीयत के खिलाफ था। उसने एक्जिडी तबीयत पाई थी और इंतकाम का जज्बा दबा लेने में उसे कामयाबी नहीं हुई थी। पिछली रात अरलखनऊ में भी बेगम इरशाद ने उस सख्त सुस्त कहा था और अब उस वक्त भी, हालांकि उसके रवैये का महरक कोई और था। कौन था? अनवर फुटपाथ पर रुककर सोचने लगा। वैसे उसे यूं भी किसी टैक्सी के इंतजार में रुकना ही था। वो सोच रहा था, आखिर बेगम इरशाद शहर की गंदी गलियों में क्यों भटकती फिर रही है? उसे कौन इस किस्म की सजाएं दे रहा है और क्यों? वो सब कुछ बर्दाश्त कर रही है लेकिन पुलिस को इसकी इत्तला नहीं दे सकती। वैसे वो पुलिस से भी खायफ नहीं मालूम होती। अगर वो पुलिस से खायफ होती तो अनवर को इस हाल में उठवाकर सड़क पर फेंकवा देती। उसने उसके लिए इतनी तकलीफ क्यों उठाई? और फिर जब महकमा सुराख रसानी का ऑफिसर न सिर्फ ऐसे ही एक तजुर्बे से दो चार हो चुका था बल्कि अखबार के जरिए उसकी पब्लिसिटी भी कराई थी, बेगम इरशाद ने इस किस्म का खतरा क्यों मोल लिया? वैसे ये तो जाहिर है कि उसके मुतालिक उसी आदमी से हिदायत मिली होंगी जो इस हरकत का जिम्मेदार था। क्या वो यहाँ रुककर उस पुरस्कार आदमी को तलाश करे? मगर ये जरूरी नहीं था कि वो अब भी यही मौजूद होता। फिर ऐसी सूरत में यहाँ रुकना ही फजूल था। अनवर ने फैसला किया कि उस वक्त तो उसे टल ही जाना चाहिए और अब वो सोच रहा था कि इस वाक्य की इत्तला कर्नल फरीदी को जरूर देनी चाहिए क्योंकि हमीद को भी इसी किस्म का एक वाकया पेश आ चुका था, इसलिए हो सकता है कि वो इससे कोई फायदा उठा सके। मगर बेगम इरशाद के रवैये ने उसे फिर उलझन में डाल दिया। आखिर उसने ये जिताने की कोशिश क्यों की थी कि वो इस मर्द का इलाज जानती है? मगर हो सकता है उसे उसी पर मजबूर किया गया हो। अनवर उस ख्याल पर कायम ना रह सका क्योंकि अगर वो आदमी यही चाहता था तो उसका मतलब ये था कि वो खुद ही अपने पीछे पुलिस को भी लगाना चाहता है। फिर आखिर अनवर ही से बैर क्यों? वो सोचता रहा है लेकिन किसी खास नतीजे पर ना पहुंच सका। अचानक एक मोटरसाइकिल आकर फुटपाथ से लग गई। क्यों, क्या निकलवा दिए गए? उसने रशीदा की तंज अमेज आवाज सुनी। अगर कुछ देर और ठहरता तो यही हादसा पेश आता, अनवर आगे पढ़ता हुआ बोला। चलो पीछे कैरियर पर चलो। रशीदा कैरियर पर चली गई। अनवर ने सीट पर बैठकर मशीन स्टार्ट की और फिर मोटरसाइकिल सड़क पर फराटे भरने लगी। क्यों, क्या तुम इस इंतजार में थे? रशीदा ने उसकी पुश्त पर चुटकियां लेते हुए कहा। चैन से बैठो वरना गाड़ी फुटपाथ पर चढ़ा दूंगा, ये एक शानदार एडवेंचर होगा, जरूर ऐसा करो, रशीदा ने संजीदगी से कहा लेकिन मोटरसाइकिल सड़क पर ही दौड़ती रही। हाँ तो आज फिर उस पर वही कल का सा दौरा पड़ा था। रशीदा ने कुछ देर बाद कहा, तुम्हें कैसे मालूम हुआ? मेरे अपने जराये भी हैं, रशीदा अकड़कर बोली। और ये तकरीब इसी तरह खत्म हो गई। अनवर कुछ ना बोला। मोटरसाइकिल फरीदी की कोठी की तरफ जा रही थी। कुछ देर बाद वो कोठी के कंपाउंड में दाखिल हुए। फाटक अभी बंद नहीं किया गया था। अनवर मोटरसाइकिल को पोर्च में लेकर चला गया, लेकिन फिर उसे ये मालूम करके बड़ी मायूसी हुई कि फरीदी और हमीद घर पर मौजूद नहीं है। फिर अब खड़े क्यों हो, वापस चलो, रशीदा ने उसे घूरते हुए कहा। नहीं, मैं इंतजार करूंगा, अनवर ने कहा और डाइनिंग रूम की तरफ चला गया। अनवर मेकअप में था, इसलिए अगर उसके साथ रशीदा ना होती तो शायद वो इतनी बेतकल्लुफी से ड्राइंग रूम में दाखिल ना हो सकता। फरीदी के मुलाजिम रशीदा को पहचानते थे, इसलिए उन्होंने कोई तारुफ ना किया। क्या तुम इस वाक्य की इतला फरीदी साहब को दे चुके हो? किस वाक्य की इतला? अनवर ने पूछा और उस मुलाजिम को घूरने लगा जो दरवाजे में खड़ा उसे घूर रहा था। आखिर उसने रशीदा से पूछा, अनवर साहब कहाँ हैं? क्यों साहब उन्हें फोन पर बुला रहे हैं, नौकर ने कहा। रशीदा और अनवर हैरत से एक दूसरे की तरफ देखने लगे। फिर अनवर उठा और मुलाजिम से बोला, चलो। लेकिन मुलाजिम, जो उसकी आवाज नहीं पहचान सका था, उस अंदाज में उसे देखने लगा जैसे उसके इस मजाक पर बहुत सख्त और सुस्त कहेगा, अरे चलना, ओ हो आप हैं, नौकर हंसने लगा। फिर वो दोनों उस कमरे में आए जहाँ फोन रखा हुआ था। अनवर ने मुसरबाना अंदाज में रिसीवर उठाया और दूसरी तरफ से फरीदी की आवाज आई, तुम अगर मुझे ये बता भी दोगे कि तुम भी आज उसी तजुर्बे से दुचार हुए हो जो पिछली रात हमीद को हुआ था, तो इससे क्या फायदा होगा? आप जानते हैं, अनवर ने हैरत से दोहराया, बिल्कुल इसी तरह जैसे पांचों उंगलियां एक दूसरे को जानती हैं, फरीदी की आवाज आई। और शायद तुम ये भी सोच रहे हो कि बेगम इरशाद ने तुमसे बर्खास्त रखने के बावजूद भी हमदर्दाना रवैया क्यों अख्तियार किया था। अरे आप तो ये भी जानते हैं।
हाँ, मुझे इसका इलम है, लेकिन तुम खामखा अपना वक्त बर्बाद कर रहे हो। नहीं जनाब, मैं अब तक शाहीन से 2000 रुपए वसूल कर चुका हूँ, लेकिन अब शायद शाहीन अभी तुम्हारी तरफ रुख करने की जरूरत ना करेगी। वैसे मुझे तुम्हारे इस नाकारापन पर अफसोस है कि मेकअप के बावजूद भी पहचान लिए जाते हो, मुझे इसका इतराफ है। खैर, तुम अब इस चक्कर में ना पड़ो, लेकिन अगर शाहीन ने मजबूर किया तो फिर मैं तुम्हें मशवरा दूंगा कि जो कुछ भी करना है खुलकर करो। मैं नहीं समझा, बेगम इरशाद से खौफ खाने की जरूरत नहीं है, वो तुम्हारे खिलाफ कोई कानूनी कार्रवाई नहीं कर सकेगी। देखिए, फिर आपको ये भी मालूम होगा कि बेगम इरशाद रात गए भी घोड़ा गाड़ी में शहर की गलियों के चक्कर क्यों लगाती फिरती है। नहीं, मैं अभी उसके मुतालिक कुछ नहीं जानता और ना जानना चाहता हूँ। क्यों? जुर्म से ज्यादा मुझे मुजरिम की फिक्र है। अच्छा, बस अब तुम घर जा सकते हो। दूसरी तरफ से आवाज आई और सिलसिला मुनकता हो गया।
जर्दपोश फरिश्ता ठंडक से बचने के लिए हमीद ने कानों को रुमाल से जकड़ा था। इसके बावजूद भी उसके दांत बज रहे थे और बर्फ से भी ज्यादा ठंडा लोहा उसे अपने हाथों में चिपकता हुआ सब महसूस हो रहा था। उसने कारनस पर दोनों पैर जमा कर नीचे देखा और उसकी रूफना हो गई। वो जमीन से तकरीबन 60 फुट की बुलंदी पर था और इत्मीनान की सांस लेने के लिए जरूरी था कि वो किसी न किसी तरह 10 फुट की मजीद बुलंदी तय करके छत पर पहुंच जाए। वैसे अगर उसे अपनी हड्डियों का सबूत देखने की ख्वाहिश होती तो वो दोनों हाथों से सर जरूर पीटता, लेकिन उस वक्त वो उस पाइप को मजबूती से पकड़े रहना चाहता था जिसके सहारे उसने 60 फुट की बुलंदी तय की थी और जो मजीद 10 फुट की बुलंदी तय कराने के बाद उसे दोबारा जिंदगी बख्शने का जामिन था। उसने ये खतरनाक सफर तनहा नहीं इख्तियार किया था बल्कि शरीक सफर फादर हार्डस्टोन भी था, लेकिन अब वो कहाँ था? हमीद ने एक ठंडी सांस ली और फिर ऊपर चढ़ने लगा, क्योंकि फादर हार्डस्टोन की अरसा से खबर नहीं आई थी। हकीकतन ये अरसा 3 मिनट से ज्यादा का नहीं था, मगर हमीद को ऐसा महसूस हो रहा था जैसे वो 3000 साल से इस दीवार और पाइप पर तबाजमाई करता आया हो। सिर्फ 3 मिनट पहले कर्नल फरीदी ऊपर पहुंच गया था और शायद इतनी जल्दी में था कि उसे पलटकर हमीद की खबर लेने की भी मोहलत ना मिल सकी थी। हमीद किसी न किसी तरह ऊपर पहुंचा, ये तीसरी मंजिल की सपाट छत थी। ऊपर पहुंचते ही वो चट लेट गया। उसका सीना लोहार की धोखनी की तरह चल रहा था। उसका दिल चाह रहा था कि हलक फाड़ फाड़ कर गाने लगे, ट्विंकल ट्विंकल लिटिल स्टार, हाउ आई वंडर व्हाट यू आर। तकरीबन 10 मिनट तक वो इसी हालत में पड़ा रहा, फिर सोचने लगा अब नीचे पहुंचने की क्या सूरत होगी। लेकिन फिर ख्याल आया कि अगर ये कोई दुश्वार मसला होता तो फरीदी उसकी रहनुमाई के लिए वहां जरूर रुकता। वो लेटे ही लेटे छत के उन किनारे की तरफ खिसकने लगा जहां से वो नीचे पहुंचने के इम्कानात का जायजा ले सकता था। वो यहां क्यों आया था, उसके फरिश्तों को भी खबर नहीं थी, बल्कि हकीकत तो ये थी कि अब उसके फरिश्तों ने खबर के चक्कर में पड़ना ही छोड़ दिया था। दीवार के किनारे पहुंचकर उसने नीचे झांका और उसकी बांछें खिल गईं, क्योंकि सहन में रोशनी थी और नीचे पहुंचना भी निहायत आसान था। रोशनी देखकर वो इसलिए खुश हुआ था कि मामला यहीं से मालूम होते थे, वरना फादर हार्डस्टोन रोशनी गुल करना ना भूलता। वो कानस पर पैर रखकर दम से सहन में कूद गया और कमरे के अंदर से आवाज आई, वाह वाह, दूसरा फरिश्ता, मैं भी बहुत खुशकिस्मत हूँ। हमीद बौखलाकर खड़ा हो गया। कमरे की खिड़कियां और दरवाजे खुले हुए थे। उसने फरीदी को देखा जो कमर पर दोनों हाथ रखे सीधा खड़ा था और उसके होंठों में दबे हुए सिगार का धुआं फिजा में लहरिए बना रहा था, और एक दुबला पतला आदमी जिसके जिस्म पर जरद रंग का लिबादा था एक आराम कुर्सी में नीम दराज था। حمید پھونک پھونک کر قدم رکھتا ہوا کمرے میں داخل ہوا اور جیسے ہی وہ وہاں پہنچا دبلا پتلا آدمی کرسی سے اچھل کر کھڑا ہو گیا. اس کی آنکھیں دھندلی تھی اور گال پچکے ہوئے تھے لیکن عمر 30 سے زیادہ نہیں معلوم ہوتی تھی. خوش آمدید اے متبرک فرشتے, وہ حمید کی طرف دونوں ہاتھ بڑھا کر بولا, میں بڑا خوش قسمت ہوں. حمید نے بھی بالکل اسی کیسے انداز میں ہاتھ آگے بڑھائے لیکن دوسرے ہی لمحے میں وہ آدمی پھر آرام کرسی میں ڈھیر ہو گیا. اس کی رنگت زرد تھی اور وہ خود ہی اپنی وضاحت کے اعتبار سے فرشتہ معلوم ہو رہا تھا. کیا آپ مجھے اپنا نام نہیں بتائیں گے؟ فریدی نے اس سے کہا. میرا نام وفادار کتا ہے, اس آدمی نے جواب دیا. میں آپ جیسے سنجیدہ آدمی سے سنجیدگی کی توقع رکھتا ہوں. مجھے علم ہے کہ کسی کے متعلق کچھ معلوم کر لینا فرشتوں کے لیے ناممکن نہیں ہے, وہ مسکرایا. آپ یہاں کب سے مقیم ہیں؟ ابتدائے آفرین سے. میں اس وقت کہاں تھا؟ حمید چاروں طرف تو ہوا بڑبڑایا. بھائی ماروت, تم تو میرے ساتھ ہی لٹکائے گئے تھے, اس نے حمید کی طرف دیکھ کر سنجیدگی سے کہا. کیا فرمایا؟ حمید اس کی طرف مڑ کر گھرتا ہوا بولا, آہ بھائی, کیا تمہیں یونان کی زہرا یاد نہیں؟ میں جاپان تک کی زہراؤں سے واقف ہوں. تم اپنا مطلب بیان کرو, یہ بتاؤ کہ تم اب تک کہاں رہے؟ اس آدمی نے کہا, مجھے تو اب صرف اتنا ہی یاد ہے کہ زلزلہ آیا تھا اور چاہ بابل کے پرخچے اڑ گئے تھے اور پھر ہوش میں آنے کے بعد تمہیں اپنے پہلو میں نہیں پایا. اوفو بھائی ماروت, کیا تمہیں وہ پیاس یاد ہے؟ ہماری زبانیں نکلی پڑ رہی تھی اور پانی صرف ایک بالشت کے فاصلے پر تھا. آہا, حمید نے سر ہلا کر کہا اور ہم الٹے لٹکے ہوئے تھے.
معزز سامعین, اسی کے ساتھ ابن صفی کا تحریر کردہ ناول ڈاکٹر ڈریڈ کا پارٹ نمبر 1 اپنے اختتام کو پہنچا. اگر آپ مزید ناول سننا چاہتے ہیں تو پارٹ نمبر 2 لگا لیں. شکریہ.